नमस्कार, फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी सूचना प्रविधि विधेयकमाथिको एपिसेन्टर बहसको बारेमा चर्चा गर्दैछौ। संविधानको प्रतिकूल नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र नागरिकका गोपनीयताको हक, पेसा व्यवसायको स्वतन्त्रता र स्वच्छ न्यायको हक जस्ता मौलिक अधिकार हनन हुने सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट हालै अगाडि बढ़ाइएको छ। सो विधेयकको बारेमा एपीवान टीभीको एपिसेन्टर कार्यक्रममा पत्रकार टीकाराम यात्रीसँग भएको बहसमा हुनुहुन्छ आज नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रीडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ग्याउली। सुनौ सो बहस आजको फ्रीडम चौतारी पडकास्टमा।
नमस्कार, विशेष श्रृंखला एपी सेन्टरको नयाँ बहसमा पुनः स्वागत छ। आजको श्रृंखलामा हामी सूचना प्रविधि विधेयकको बहुआयामिक पक्षमा छलफल गर्दैछौ। यो विधेयकका विषयमा परस्पर रूपमा फरक फरक धारणाहरू छन्। विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले यसलाई यस्तै रूपमा अगाडि नबढाउनु भनेको छ। लिखित असहमति नोट अफ डिसेन्टले पनि लेख्नु भएको थियो एकजना सांसद बहादुर सिंह लामाले। पत्रकार महासङ्घले पनि कतिपय विषयहरू आपत्तिजनक भनेर भनेको छ। विशेष गरी सूचना प्रविधि विधेयकका 133 दफाहरूमध्येको दफा नम्बर 88, 91 देखि 94 सम्मका दफाहरू सामाजिक सञ्जालसँग जोडिएका विषयहरू र त्यसले सजायको आयाम पनि त्यो घनत्व पनि यो फौजदारी संहिता आकर्षित हुने खालको 5 वर्ष जेल 15 वर्ष रुपियाँसम्म जरिमाना अथवा दुइटै हुने सम्मका कुराहरू छन्। त्यसैले यसलाई हामी त्रिकोणीय बहस गर्दैछौँ। हामीसँग हुनुहुन्छ पत्रकार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल।
धन्यवाद।
त्यसै गरी हामीसँग हुनुहुन्छ संविधान कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवाली।
धन्यवाद।
र त्यस्तै हामीसँग हुनुहुन्छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापा। स्वागत छ तिनीजनालाई। म सबभन्दा सुरुमा सूर्यजीबाटै जान्छु। यो 36 बुदामा संशोधनसहित प्रतिनिधि सभाले चाहिँ त्यसलाई ओन गर्यो भनेर भन्नु, यसको विवाद यो घनत्वमा यो आयतनमा भएको छ त्यो त्यति वाञ्छनीय थियो?
अब विधि निर्माणका सन्दर्भमा, विधेयकबाट कानुन निर्माणको प्रक्रियाका सन्दर्भमा सार्वभौम संसदले गरेको कुरा उचित अनुचित वाञ्छनीय अवाञ्छनीय म भन्न चाहन्न। त्यो प्रक्रिया हाम्रो संवैधानिक कानुनी प्रक्रियागत निर्धारित प्रबन्ध अनुसार भएको छ। यो सूचना प्रविधि सम्बन्धी विधेयक नेपालमा मात्र होइन संसारमै सूचना प्रविधिको क्षेत्रमा जुन बहुआयामिक विकास भएको छ त्यसलाई नेपालका सन्दर्भमा हाम्रो जीवनसँग समाजसँग यसको प्रयोगसँग जोडेर व्यवस्थित गर्नुपर्छ भन्ने मनसायका साथ त्यो अभिप्रायका साथ आएको छ र त्यही अभिप्रायका साथ नै यो विधेयक तर्जुमा, यसको दर्ता, यसको छलफल समितिमा संशोधनहरू राख्ने, ती संशोधनहरूलाई सम्बोधन गर्ने, तिनलाई समेट्न सकिने कुराहरूलाई समेट्ने, पक्ष प्रतिपक्ष एक ठाउँमा भएर चाहिँ समितिमा अलि सघन छलफल गर्ने कामहरू भएका छन्। विकास तथा प्रविधि समितिले यो पारित गरेको छ, पूर्ण हाउसबाट पारित हुन बाँकी छ। त्यसो भएको हुनाले यसलाई हामीले वाञ्छनीय थियो कि थिएन भन्ने प्रश्न गर्नु वाञ्छनीय होइन होला।
होइन, प्रश्न वाञ्छनीय यस अर्थमा पनि हुन्छ कि किनभने अहिले त त्यो संसदमा भएको कुरा भनेको त्यो संसद भनेको सार्वभौम संसद, त्यसलाई सार्वजनिक रूपमा छलफलले त्यसलाई थप परिष्कृत हुन्छ, थप विकास हुन्छ र सँगसँगै सकेसम्म कम विवादित हुन्छ भन्ने प्रयोजनबाट नै सार्वजनिक रूपमा हामीले यो छलफलको वाञ्छनीयतालाई जुराएका हौँ।
म तपाईँको प्रश्नसँग असहमत छैन, तर कस्ता चिजमा हामीले छलफल गरेका छौँ त, त्यहाँ विवाद कस्ता चिजमा सिर्जना गर्न खोजेका छौँ? संविधानले व्यवस्था गरेका, संविधानले यस्ता चिजहरूमा एकदम उन्मुक्त स्वतन्त्रता हुन्न है भनेर पनि त व्यवस्था गरेका छ। त्यस्ता चिजहरूमा यसका प्रस्तावित दफाहरूमा चाहिँ विभिन्न खालका व्यवस्थाहरू छन्। तर मैले भन्न खोजेको के हो भन्नुहुन्छ भने, अहिले कुन भर्सनमा कुन संस्करणमा बढी सार्वजनिक रूपमा एक खालको भाव त्यो चाहिँ उत्तेजना सिर्जना गर्ने मान्छेको भावना भड्काउन खोज्ने कोसिस भएको छ भन्ने कुरालाई हामीले विचार गर्नुपर्छ। हाम्रा कानुनी प्रबन्धहरूमा यो विधेयक कुनै शून्यताको जगमा छैन, यसका अरू सम्बन्धहरू पनि जोडिएका छन्। त्यसो भएर मैले भन्न खोजेको के हो भन्नुहुन्छ भने यसका कैयौँ प्रश्नहरूमा सुधारका यसमा परिमार्जनका यसलाई अझ उन्नत वैज्ञानिक हाम्रो आवश्यकताका बनाउन सकिने सन्दर्भमा छलफललाई हामीले स्वागत नै गर्छौँ, त्यो प्रक्रियासम्म छलफल होस् भन्ने नै चाहन्छौँ। तर विधेयकमा नभएका कुरामा मानिसहरूले अनेक ढङ्गका दुष्प्रचार गर्ने व्यवस्था एकातिर छ गर्न खोजिएको छ, अर्कोतिर उत्तेजना फैलाउन खोज्ने खालका कुराहरू चाहिँ सान्दर्भिक छैनन्। यो विधेयक प्रस्तुत गर्ने मन्त्री परिषदको तर्फबाट संसदमा प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने सम्बन्धित मन्त्रीले पनि यस सन्दर्भमा असन्तुष्टि व्यक्त गर्नुभएको छ र पुराना वर्षन परिमार्जन नभइसकेका प्रस्ताव व्यवस्था विधेयकका व्यवस्थाहरूका आधारमा बढी छलफल गर्न खोजियो भन्ने उहाँको तर्क छ।
यसो गरौँ, तारनाथजीले यसलाई अब यो भावुकता अतिरञ्जना अफवाह भन्दा पनि बुदागत रूपमा कुन कुन विषय चाहिँ संशोधन गर्नुपर्नेछ भन्ने विषयमा त तपाईँले भन्दा राम्रो कसले राख्ला र के विषय छन् जसका कारणले यसलाई परिमार्जन गर्नुपर्ने अथवा के प्रावधान छन् जो आपत्तिजनक छन्?
धन्यवाद छ टिकाजी। वास्तवमा छलफल हुनुपर्ने नै त्यसैमा हो। सूचना प्रविधि विधेयकको बहस अहिले एकाएक किन तात्यो भनेदेखि यो संसदको प्रविधि समितिले यसलाई पास गर्यो भने त्यस त्यो कुरा सार्वजनिक रूपमा आयो, त्यसपछि मानिसले यसको पक्ष विपक्षमा मतहरू विभिन्न ढङ्गले आफूले बुझेअनुसार जाहेर गरिराखेका छन्। तर यो विधेयक संसदमा आएको गएको वर्ष फागुन 2 गते र त्योभन्दा अगाडि पनि यसको ड्राफ्टहरूको बारेमा छलफलहरू भएको थियो। करिब 2 वर्ष यता यसबारेमा बहसहरू चल्दैछ र अझ ब्याकग्राउन्डमा गयो भनेदेखि यो विद्युतीय कारोबार ऐन 2064 सालको जसलाई हामी इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट भन्छौँ त्यसलाई चाहिँ समसामयिक बनाउन त्यसलाई समेट्न र त्यसपछि अरू सूचना प्रविधि क्षेत्रका अरू विषयवस्तुहरू खास गरी अनलाइन एक्सप्रेसनहरू जुन भइरहेछ डिजिटल प्लेटफर्ममा मिडियाहरू चलिरहेका छन् ती लगायतको अरू सबै क्षेत्रलाई समेट्नको लागि ऐन ड्राफ्ट हुँदादेखि नै छलफलहरू हुँदै आएको हो र सुरुदेखि नै हामीले के भनेका छौँ खास गरी मेरो यसमा धारणा के छ भने सूचना प्रविधि एउटा ठुलो अवसर हो र यो प्रविधिलाई अहिले हामीले इग्नोर गर्न पनि सक्दैनौँ र प्रविधिको अधिकतम सदुपयोग गरेर हामीले हाम्रो शासन व्यवस्थालाई हाम्रो सामाजिक प्रणालीलाई हाम्रा आर्थिक प्रणालीहरूलाई त्यसबाट लाभ लिनुपर्छ र सूचना प्रविधिको सृजनशील विकास र प्रवर्धन गर्ने गरी हाम्रो नियमन गर्ने कानुनहरू निर्माण हुनुपर्छ भन्ने चाहिँ यसको मूल हाम्रो आशय थियो। तर ऐनको तर्जुमा गर्ने कतिपय निकायहरूले आफ्नो अनुकूलतालाई आफ्नो सहजतालाई र सूचना प्रविधिलाई एउटा समस्याको रूपमा बुझेर यो त समस्या बोकेर आउने
जस्तो कि के विषयमा त्यस्ता छन्
कुन जस्तो त्यसरी हामीले अहिले बुँदागत रूपमै कुरा गर्यो भनेदेखि संसदमा पनि प्रविधि समितिमा त्यसबारे प्रशस्त छलफलहरू भयो। यसका केही पक्षहरू छन् जस्तो केही सार्वजनिक आम सञ्चार माध्यमको सरोकारका विषयहरू छन्, केही नागरिकले आफ्नो अभिव्यक्ति गर्ने संवाद गर्ने कुराहरूसँग सरोकार राख्ने विषयहरू छन्, केही व्यक्तिका गोपनीयतामा आधारित तथ्याङ्कहरूको संरक्षण र तिनको सुरक्षा र त्यसमाथि कसले अतिक्रमण गर्ने नगर्ने भन्ने विषय डाटा प्रोटेक्सनसँग सम्बन्धित विषयहरू छन्, त्यसपछि केही चाहिँ अनुसन्धान अध्ययन गर्ने विषयहरूसँग सम्बन्धित विषयहरू यसमा जोडिएर आउँछन्, केही चाहिँ सूचना प्रविधिका इक्विपमेन्टहरू आयात गर्ने तिनको लाइसेन्स गर्ने त्यसको व्यवसाय गर्ने कुराहरूसँग जोडिएर आउँछन्, केही चाहिँ सूचना प्रविधिको तपाईँको नयाँ सृजनशील तपाईँको कारोबार गर्ने व्यवसायहरूसँग जोडिएर यसमा विषयहरू आउँछन्। यसका 4-5 वटा क्षेत्रहरू छन् र एउटा क्षेत्र चाहिँ अलिकति क्राइम कन्ट्रोलको एप्रोचमा आएको छ, खास गरी अपराधलाई नियन्त्रण गर्ने दृष्टिकोणबाट पनि यसमा धेरै विषयहरू समेटिएका छन्। त्यसैले यी सबै विषयहरू हामीले विवादको विषय पक्कै होइनन् तर एप्रोचको हिसाबले हेर्दाखेरि हामीले 4-5 वटा क्षेत्रहरूमा यसमा अझै पनि सुधारको आवश्यकता छ। एउटा चाहिँ सूचना प्रविधि क्षेत्रको विकास र प्रवर्धनलाई आघात पुग्ने गरी लाइसेन्स प्रणाली नवीकरणका प्रणालीहरू यसका औजार र इक्विपमेन्टहरूको आयात गर्ने प्रणालीहरू ताकि हामीले सूचना प्रविधिको विकासद्वारा हामी अगाडि जान सकौँ, आर्थिक विकास हुन सकोस्, यसको एउटा सृजनात्मक उद्यमशीलता बढेर जाओस्, त्यसको नेपाल चाहिँ त्यो एउटा आइटीको सेक्टरमा नेपालको सहज वातावरण हुन जाओस् भन्ने कुरामा ध्यान दिनुपर्ने छ।
कतिपय एकदमै यो सैद्धान्तिक दार्शनिक कुरा मात्र होइन, व्यावहारिक रूपमा जे कुरा चाहिँ अफवाह हो अथवा अफवाहका रूपमा फैलाउन खोजियो भनेर भनिँदैछ त्यस्ता विषयमा पनि प्रवेश गरियो भने अरूलाई पनि लाग्छ।
मलाई त त्यस्तो अफवाह भ्रम भन्ने त लाग्दैन।
जस्तो कि सामाजिक सञ्जालमा हेऱ्यो भने श्रीमान र श्रीमती बीचको संवादको गोपनीयता पनि यो अब एनका रूपमा परिणत भयो भने नरहने भन्ने ढङ्गका
मैले सुनेको चाहिँ त्यो राष्ट्रिय सभामा जुन मान्यजीको त्यो कुरालाई अहिले हवाला दिएर हामी कुरा गर्दैछौँ त्यो चाहिँ विशेष सेवा ऐनको बारेको बहसको सन्दर्भमा आएको विषय हो। यो सूचना प्रविधि ऐनसँग जोडिएर आएको त्यो विषय होइन,
तर यसै जोडेर चर्चा भयो।
तर सूचना प्रविधिको यो ऐन अहिलेको विधेयक पास भयो भने त्यहाँ एउटा चाहिँ सूचना प्रविधिको सेक्टरलाई हेर्ने दुईवटा संरचनाहरू त्यहाँ कल्पना गरिएको छ, एउटा चाहिँ आइटी नियन्त्रकको, अर्को चाहिँ साइबर तपाईँको अदालतको। र त्यसमा गर्दाखेरि त्यो नियन्त्रकको अफिस जुन हामी खोल्छौँ त्यो नियन्त्रकको अफिसलाई चाहिँ सूचना प्रविधिका प्लेटफर्महरू त्यो कम्प्युटर होला अथवा इन्टरनेट बेस्ड प्लेटफर्महरू होला या औजारगत कुराहरू होला त्यसमा भएका डेटाहरूमाथि अकुण्ठित तपाईँको एक्सेस छ होइन। त्यसले चाहिँ के देखिन्छ त भन्दा भोलि यो नियमनकारी जुन संस्था हो त्यसले व्यक्तिका डेटाहरूको दुरुपयोग पनि हुनसक्छ भन्ने एप्रोचमा चाहिँ त्यसलाई अहिले बहस गर्न सकिन्छ र त्यसमा पनि केही सुधारहरू गर्छ किन हामीले व्यक्तिगत गोपनीयताको ऐन आइसक्यो व्यक्तिगत गोपनीयताको
जसलाई मन लाग्यो त्यसलाई पूर्वाग्रहका आधारमा भन्ने भन्दा पनि अपराध अनुसन्धानका क्रममा त्योसम्मको चाहिँ एक्सेस हुनुपर्छ भन्ने प्रयोजन नै
त्यति भने हुन्छ अपराध अनुसन्धानको प्रयोजनको लागि अदालतको अनुमति लिएर कुनै पनि तथ्याङ्कमा नियन्त्रकले जान पाउँछ भने पुग्छ त्यो भनेपछि अपराध नियन्त्रण गर्ने उद्देश्यका लागि अदालतसँग अनुमति लिएर अनुसन्धान गर्ने अधिकारीहरूलाई तथ्याङ्कमा एक्सेस पुग्छ। तर अहिले त्यसो भनिएको छैन, अहिले चाहिँ के गरिएको छ त भने नियन्त्रकलाई खुला गरिएको छ डेटा प्रोटेक्सनको कुरामा। अझ अरू हामीले छलफल गर्दाखेरिको कुरा गऱ्यो भने अहिले खास गरी आम सञ्चारका माध्यमहरूलाई यसमा प्रष्ट रूपमा तपाईँले शब्दहरूमा हेर्नु भने देख्नुहुन्न,
तर
भावमा मात्रै होइन इन्टरप्रेट जस्तो अहिले हामी टेलिभिजनमा कुरा गरिरहेको छौँ यो त अब एकछिनपछि तपाईँ युट्युबमा पठाउनुहुन्छ एकछिनपछि अनलाइनमा जान्छ गएपछि यसलाई टेलिभिजन प्रसारण मान्ने कि सूचना प्रविधिको लले गभर्न गर्ने माध्यम मान्ने भन्ने कुरा आउँछ। बिहान पत्रिका निस्कन्छन् त्यो पत्रिका प्रिन्ट प्रेस कानुनले हेर्छ त्यही एक घन्टापछि दुई घन्टापछि डिजिटल प्लेटफर्ममा जान्छ भने चाहिँ डिजिटल यो ल आकर्षित हुने भयो भनेपछि यसका जुन दायराहरू छन् र यसले प्रभावित पार्ने क्षेत्रहरू चाहिँ अहिले अनुमानै गर्न सकिँदैन धेरै नै छन्। त्यसको त्यसमा अलिक कससली जिम्मेवारपूर्वक कसैलाई पनि तपाईँको चाहिँ नराम्रा कुराहरूको नियन्त्रण होस् अपराधजन्य कसुरहरूलाई नियन्त्रण गर्ने कुरामा कसैको नि विरोध हुँदैन र त्यसको लागि अपराधको कसुरको सन्दर्भमा हामी कहाँ अहिले धेरै टाउको दुखाउनुपर्ने आवश्यकता पनि छैन। किन छैन भने गएको वर्ष फौजदारी संहिता पास भयो र फौजदारी संहिताले राजद्रोहको विषय सार्वजनिक अपराधको विषय सार्वजनिक नैतिकताको विषय अश्लीलतालाई नियन्त्रण गर्ने विषय गाली बेजेतीलाई नियन्त्रण गर्ने विषय तपाईँको चाहिँ हेट स्पिचलाई नियन्त्रण गर्ने विषय धार्मिक दुष्प्रचारलाई गर्ने विषयहरू अफलाइन होस् या अनलाइन होस् इन्टरनेटबाट होस् या अरू माध्यमहरूबाट होस् सडकबाट गर्नुहोस् सञ्चार माध्यमबाट गर्नुहोस् या इन्टरनेटबाट गर्नुहोस् ती सबैलाई चाहिँ कसुरको रूपमा कारवाही गर्ने प्रक्रियाहरू पनि निर्धारण गरेका छ सजायहरू पनि छ ती कुराहरू फेरि यसमा चाहिँ के आयो त भन्दा त्यो आफ्नो ठाउँमा हुँदाहुँदै ती विषयहरूलाई फेरि विशेष रूपमा यसमा ल्याइयो त्यो ल्याउँदाखेरि कतिपय यो ऐनको विधेयक तयार गर्दाखेरि मौजुदा हाम्रा चलिरहेका ऐन कानुनमा भएका विषयहरूलाई यसमा नल्याएको भए नि हुन्थ्यो। ल्याएपछि अहिले मान्छेलाई आशंका के भयो भने ए होइन सूचना प्रविधिको माध्यममा चाहिँ अलिक बढी कठोरै हुन खोज्या हो कि त्यहाँ गरिने अभिव्यक्तिलाई चाहिँ बढी नियन्त्रण गर्न खोज्या हो कि भन्ने र चाहिँ इन्टरप्रेट गर्न सकिने
यो यही प्रसङ्गबाट सुरु गरौँ। फौजदारी संहितामा भएकै प्रावधानलाई फेरि यहाँ दोहोऱ्याउनुको चाहिँ यो हुन त अब त्यो नियत्ता मान्छेलाई त कसैलाई पनि कानुनको दायरामा ल्याउने कुरा हुँदैन त्यसैले यो कानुन दोहोरियो भन्ने कुरासँग चाहिँ एउटा कानुन व्यवसायीका रूपमा यसलाई कसरी हेर्न सकिन्छ?
मैले यसरी हेर्छु अब यो सूचना प्रविधि विधेयक 2075 संसदमा सब लेगिस भन्छ त्यो छ अझै पारित भइसकेको अवस्था छैन फुल हाउसमा गइसकेपछि फेरि दफावार छलफल होला त्यसका जति पनि विवाद विषय भनिएको छ ती सबै फेरि सुधार होलान् सुधार भएर आउला भन्ने पनि हामीले अनुमान गरौँ। तर अहिलेको हकमा जुन फौजदारी अपराध संहिता छ त्यो अपराध संहितामा जति लेखिएका कुराहरू छन् त्यो फेरि यहाँ दोहोरियो भन्ने पनि आशंका छ र त्यसमा भएका सजायभन्दा यसमा बढी चाहिँ कठोर सजाय पनि देखिन्छ। हुन त यसको बहुआयामिक महत्त्व छ यसले चाहिँ सूचना प्रविधिलाई यसको प्रवर्धन गर्ने विकास गर्ने खास गरिकन अझै महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि जुन डिजिटल हस्ताक्षरको कुराहरूलाई व्यवस्थित गर्ने कुराहरू पनि अहिले आएको छ. सामाजिक सञ्जाल भन्दा बित्तिकै सूचना प्रविधिका कम्पनीहरूलाई यहाँ स्थापना गर्दाखेरि त्यसको करको दायरामा ल्याउने कुराहरू पनि यसभित्र गरिनुपर्ने अवस्था हो भने सामाजिक सञ्जाल भनेर मात्रै उल्लेख गरिएको अवस्था देखिन्छ भने अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि कम्प्युटराइज प्रविधि मार्फत अथवा सूचना प्रविधि मार्फत त्यहाँ गरेका कारोबारहरू नेपालमा गरेका कारोबारहरूलाई पनि त्यसलाई व्यवस्थित गर्ने त्यसलाई संस्थागत विकास गर्ने र कम्ती अनि करको दायराभित्र ल्याउने भन्ने पनि यसको चाहिँ अर्को महत्त्वपूर्ण आयामहरू छ. त्यति हुँदाहुँदै पनि वास्तवमा सूचना प्रविधि भनेको आम सञ्चार को जुन हक अहिले मौलिक हकै रूपमा संविधानले परिकल्पना गरेको छ कुनै पनि बहानामा या कुनै पनि नाममा चाहिँ वास्तवमा विचार अभिव्यक्तिको स्वतन्त्रतालाई चाहिँ कुण्ठित गर्न हुँदैन.
कुनै पनि नाममा भनेर त्यस्तो निरपेक्ष रूपमा अकण्टक रूपमा भन्ने पनि हुँदैन होला. त्यो त संसारमा यस्तो कानुन आए पनि नआए पनि अकण्टक अभिव्यक्ति स्वतन्त्रता त्यो स्वतन्त्रताको सीमा भनेको अराजकतासँग राज्य विप्लवसम्म जोडियो भने त त्यस्ता कुरामा त त्यो खालि त्यो अभिव्यक्ति स्वतन्त्रता भन्ने कुरा मौलिक हक भन्ने कुराले मात्रै रोक्न सक्ला र
होइन. मौलिक हक यस मानेमा हुन्छ कि मौलिक हकलाई राज्यले ग्यारेन्टी गर्छ सुनिश्चित गर्छ जहाँ चाहिँ अहिलेको प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतन्त्रता भनिएको छ. पूर्ण प्रेस स्वतन्त्रता भन्दा बित्तिकै त्यो चाहिँ असीमित प्रेस स्वतन्त्रता त होइन, त्यसलाई सीमित गर्न सकिन्छ. सीमित पनि मुनासिब प्रतिबन्ध लगाउने हो. मुनासिब प्रतिबन्ध यस मानेमा हो कि जस्तो देशको सार्वसत्ता अखण्डता या शान्तिमा खलल गयो या कसैको नैतिक आचरण या अवहेलना भयो भने त्यतिखेर मुनासिब प्रतिबन्ध लगाइन सकिन्छ. तर बेमुनासिब प्रतिबन्ध लगाउन सकिँदैन या कहीँ चाहिँ उपकरणहरू सूचना प्रविधिका उपकरणहरूलाई प्रतिबन्ध लगाउने या खोज्ने या त्यो गर्न पनि सकिँदैन. तर यसभित्र चाहिँ अहिले आशंकाको विषयहरू भनेको के भन्दाखेरि सामाजिक सञ्जाललाई व्यवस्था गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्ने एउटा माध्यम हो. सामाजिक सञ्जाल भन्दा बित्तिकै सामाजिक सञ्जाललाई हामीले इन्स्टिट्युसनली भन्दा पनि यसको सूचना प्रविधिका कम्पनीहरूलाई नेपालमा कसरी थापना गर्ने या कसरी चाहिँ यसलाई करको दायराभित्र ल्याउने एउटा चाहिँ हुनसक्छ. जहाँ चाहिँ डिजिटल प्रणालीबाट चाहिँ अब कारोबार गर्नलाई काम गर्नलाई डिजिटल प्रणालीबाट जति सेवा प्रदायकहरूलाई सहिलो हुन्छ त्यति त्यसलाई मान्यता दिएन, वैधानिकता दिएन भने त अब संसार ग्लोबलाइजेसन भइसक्यो, एउटा चाहिँ कम्प्युटराइज सिस्टममा आइसके, प्रणाली आइसके, अब यसलाई चाहिँ वैधानिकता दिएन भने त त्यसले त भोलि संसारलाई जोड्न सक्दैन. सूचना प्रविधिले नै जोड्ने हो, त्यसलाई वैधानिक दिनलाई यो आएको अवस्था देखिन्छ. तर कतिपय अवस्था के छ भने फौदै संहिताले भन्दा जहाँ चाहिँ गोपनीयताको हकको कुरा गर्नु अघि अश्लीलका कुराहरू गर्नु या जे गर्दा पनि राइट टु प्राइभेसी पनि छ, मान्छेलाई गोपनीयताको हक पनि त्यत्तिकै मौलिक हक हो, आम सञ्चारको हक पनि जनतालाई सूचित गर्ने त्यत्तिकै मौलिक हक हो भने यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि फौजदारी संहिताले जे व्यवस्था गरेको थियो त्यो पनि विशेष कानुनको रूपमा आएको अवस्था देखिन्छ. विशेष कानुन र अर्को विशेष कानुन तपाईँले भनेको अवस्थामा दुईवटा कानुन चाहिँ ले दुई अर्थ दिने खालको हुनुहुन्न भन्ने पनि एउटा हो. डबल जेओपाडी भनेको कुरा आउँछ, डबल जेओपाडी पनि एउटामा एउटा कुरा गर्दाखेरि त्यही तथ्यमा एउटा सजाय भने अर्को तथ्यमा फेरि त्यसैलाई चाहिँ अर्को कानुनले सजाय गर्न पनि मिल्दैन भनेपछि यहाँ चाहिँ दुई अर्थी लाग्ने खालका यो कानुनमा आएको भन्ने पनि देखिन्छ.
सूर्यजी, उहाँहरू दुईजनाको कुरा सुन्दा गलत प्रयोजनबाट कानुन आउनु हुँदैन, अभिव्यक्ति स्वतन्त्रतामा नै यसले कता कता चुनौती दिन खोज्यो कि
त्यसो होइन? उहाँहरूले भन्नुभएको कुरा पनि अब व्यवस्थित हुनुपर्छ भन्ने नै छ. हाम्रा विद्यमान कानुनहरूले सम्बोधन गरेका कुराहरूलाई तदनुरूप मिलाइएको भए हुन्थ्यो भन्ने नै छ, दुई अर्थी नहोस् भन्ने नै छ. म चाहिँ उहाँहरूको कुरालाई सकारात्मक रूपमै आएको ठान्दछु. कुरा कति हो भन्नुहुन्छ भने अहिले सूचना प्रविधिलाई नियमन गर्नुपर्छ, राष्ट्रको हितमा उपयोग गर्नुपर्छ, राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय हो यो, व्यक्तिको व्यक्तिगत गोपनीयतासँग सम्बन्धित कुरा हो, सामाजिक शिष्टाचारसँग पनि सम्बन्धित कुरा हो. यसको दुरुपयोग गरेर मान्छेलाई चाहिँ अपमानित गर्ने, गाली बेइज्जती गर्ने, सामाजिक शिष्टाचारमा चाहिँ खलल पुर्याउने काम गरिन हुन्न भन्ने कुरामा सायद कसैको पनि विमति छैन, द्विमत छैन. यसका प्रबन्धहरूलाई, यसका व्यवस्थाहरूलाई सूचना प्रविधिलाई प्रयोग गर्ने सन्दर्भमा, यसको बहुआयामिक उपयोगलाई चाहिँ नियन्त्रण गर्ने सन्दर्भमा कहीँ त्यस्ता व्यवस्थाहरू गर्नुपर्छ भन्ने न सरकारको कुरा हो, न त्यहाँ विधेयकमा त्यो ढङ्गका आशयहरू छन्. र यो यो कुरा चाहिँ एउटा कानुन निर्माणको, एउटा विधेयक दर्ता र त्यसमा छलफलको विषय मात्रै होइन. हाम्रो संविधानले, हाम्रा अरु कानुनी प्रबन्धहरूले गरेका व्यवस्था मूलत संविधानले गरेका व्यवस्थासँग बाजिएर स्वतन्त्रता मौलिक हक नागरिक स्वतन्त्रता प्रेस स्वतन्त्रता अरु धेरै स्वतन्त्रतासँग सम्बन्धित हाम्रा मौलिक हकहरूसँग सम्बन्धित कुराहरूसँग यो बाजियो भने त त्यो बाजिएको हदसम्म यो अगाडि बढ्नै सक्दैन मैले भन्न खोजेको कुरा के हो भने अहिले नेपालमा चाहिँ ठिक ढङ्गको सम्यक बहसलाई डाइभर्ट गर्ने ठिक खालको बहस छलफल नचलाउने र स्थितिलाई चाहिँ त्यो बहसबाट बाहिर विषयान्तर गरेर कानुन राम्रो नबनोस् चाहिएका व्यवस्थाहरू ठिक ढङ्गले चाहिँ विधेयकको छलफलका क्रममा ऐन बन्ने प्रक्रियामा नहुन् भन्ने ढङ्गका त्यस्ता प्रवृत्तिहरू देखा परेका छन् जस्तो म तपाईँलाई के भन्न चाहन्छु भने सामाजिक सञ्जाल सञ्चालन गर्ने प्रदायक कम्पनीहरू कारोबार गर्ने कम्पनीहरू संसारमै नाम चलेका कम्पनीहरू पनि छन् नि जस्तो यो नियमन हुनुपर्छ भन्ने कुरो जुकरबर्गको पनि कुरा नियमन हुनुपर्छ भन्ने नै
दफाकै कुरा गर्छु दफा 91 एकमा भनिएको छ सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले एसएन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ जो विभाग बन्दैछ र दुईमा भनिएको छ यो दफा प्रारम्भ हुनु अघि सञ्चालनमा रहेको सामाजिक सञ्जाल तोकेको समयभित्र विभागमा दर्ता हुनुपर्नेछ
त्यो पर्छ कानुन बमोजिम यो विधेयक कानुन बनिसकेपछि चाहे फेसबुक होस् चाहे अरू कम्पनीहरू हुन् जो यहाँ सामाजिक सोसल मिडियाका चाहिँ आफ्ना सेवाहरू सञ्चालन गरेका छन् यो कानुन बमोजिम दर्ता हुनुपर्छ यसलाई विषयान्तर गरेर यो विषयलाई चाहिँ व्यक्ति व्यक्तिले सञ्चालन गर्ने फेसबुक ट्विटर अरू अरू चाहिँ दर्ता गर्नुपर्छ भन्ने ढङ्गले विषयान्तर गर्ने भ्रम सिर्जना गर्ने विवाद सिर्जना गर्ने कोसिस केही मान्छेहरूले गरेका छन् पूर्व मन्त्री भइसकेका मान्छेहरूले पनि यस ढङ्गले बोलेको पाइन्छ
यो
गैर जिम्मेवार कुरा हो भन्ने लाग्छ आफूलाई आलोचना गर्दा विराटनगरदेखि काठमाडौँसम्म ल्याएर माफी मगाएँ भन्नेसम्मको कुरा गर्ने त्यो हरेक नागरिकको त्यो राइट हो हरेक नागरिकको त्यो ढङ्गको गाली बेइज्जती अपमान हुनहुन्न भन्ने कुराको कानुनले व्यवस्था गर्नुपर्छ किनभने कानुनको नजरमा पूर्व मन्त्री वा कुनै नेता विशेष भन्दा पनि हरेक नागरिक बराबर हुन् त्यो व्यवस्था चाहिँ यो व्यवस्था यो विधेयकले गर्न खोजेको र यसमा कमी छन् भने यो त कानुन निर्माणको प्रक्रियामै छ यसका प्रक्रियाहरूका बारेमा मैले अगाडि पनि भने कहीँ कमी ल्याप्सेसहरू छन् भने ठिक ढङ्गले यो कानुनलाई व्यवस्थित गर्ने सन्दर्भमा हामीले छलफल गर्न सक्छौँ कतिपय कुराहरूमा ल्याप्सेस भएका छन् भने प्रक्रिया पुरा गरेर यसलाई उन्नत बनाउन सकिन्छ तर यो विषयान्तर गर्ने सम्यक बहसलाई चाहिँ अन्यत्र भड्काउने खालका गतिविधि कसरी गर्न
उहाँले यो अभिव्यक्ति दिन त तपाईँले जोड्न खोज्दै हुनुहुन्थ्यो
होइन अहिले के भने कानुन निर्माणको अहिले सिलसिला चलिरहेको बेलामा हुने बहसहरूलाई हामीले स्वाभाविक लिनुपर्छ र त्यो बहससँग इरिटेट हुनुहुँदैन खास गरी सत्ता पक्षले त प्रत्येक बहस र आइडियाहरूलाई वेलकम गर्नुपर्छ
तर त्यो सम्यक हुनु पर्यो उहाँको शब्द
होइन विचारहरू दिने कुरालाई कुन सम्यक हो कुन असम्यक हो भन्ने कुरा होइन तर्कपूर्ण ढङ्गले बहसहरू गऱ्यौँ भनेदेखि अनि हामी सही निष्कर्षमा पुग्छौँ यति बेला के भनेदेखि एउटा सुन्ने क्षमता सत्तापक्षले पनि देखाउनुपर्छ र प्रतिपक्षले पनि विषयवस्तुको कन्टेन्टको गहिराईमा त्यसको तर्कपूर्ण ढङ्गले त्यसलाई आफूलाई जस्टिफाई हुने गरी किन अन्तत्वगत त नागरिकलाई नै यसमा जनमत बनाउन खोजिएको हो नि जनमत बनाउनुपर्छ पर्टिकुलरली जुन तपाईँले दफा होइन कोट गर्दै हुनुहुन्थ्यो त्यसमा फेरि तपाईँले एकचोटि पढ्नुभयो भने त्यहाँ के देखिन्छ भने सामाजिक सञ्जाल सञ्चालन गर्ने व्यक्ति भन्ने छ अब यसैमा मेरो पर्टिकुलरली मेरो सुझाव के थियो भनेदेखि संसारभरि सामाजिक सञ्जाल भनेर कुनै पनि कानुनले अहिलेसम्म रिकग्नाइज गरेका छैन यसलाई सोसल नेटवर्क भनेर यो स्वत आफैले नामधारी गरे मात्रै हुन् सूचना प्रविधिको व्यापार गर्ने विभिन्न कानुन कम्पनीहरू छन् ती कम्पनीहरूले विभिन्न प्लेटफर्महरू एप्लिकेसनहरू डेभलप गर्छन् त्यो एप्लिकेसनहरूलाई उनीहरू स्वयंले के भन्छन् भने यसबाट हामी सोसल नेटवर्क गऱ्यौँ व्यक्ति व्यक्तिले नेटवर्क गरे यो त सञ्जाल हो भनेर दावी गरेका छन् अब हामी कहाँ चाहिँ कानुनै सामाजिक सञ्जाल भनेर पहिचान दियो के यहाँ के भन्नु पर्थ्यो त्यही दफाको उद्देश्य नै सरकारको अहिले सूर्यजीले भनेकै उद्देश्य परिपूर्ति गर्नलाई यो शब्द जरुरी पर्दैन त्यहाँ के राख्नु पर्थ्यो भने इन्टरनेटका विभिन्न माध्यमहरू सञ्चालन गर्ने सूचना प्रविधिका अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमा पनि आफ्नो कारोबार गर्न चाहेमा नेपालमा दर्ता गर्नुपर्छ भनेर राखेको भए यो व्यक्ति दर्ता हुने भन्ने अहिले विवाह यो कन्फ्युजनै आउँदैन थियो नि अहिले मान्छेलाई के पऱ्यो ट्विटर र फेसबुक दर्ता एकाउन्ट दर्ता भन्ने आयो
तर त्यो के भने शब्दलाई नि भन्नु न तपाईले तपाईले पनि पढ्नु
त्यो व्यक्ति भन्ने ठाउँमा कम्पनी राख्या भए हुन्थ्यो सामाजिक सञ्जाल भन्ने ठाउँमा अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनीहरू भनेको भए हुन्थ्यो
त्यो दुईटै
त्यति राखेको भए त्यो उद्देश्य हुन्थ्यो
दफा दफा एकको तपाईले पनि कस्तो बुझ्नुहुन्छ ल सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले एसएन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ यहाँ व्यक्ति भन्नु नि त
त्यो कम्पनी व्यक्तिहरूकै समूह हो त्यसो भएर व्यक्ति र कम्पनीलाई त्यसलाई अस्पष्ट भएकोलाई स्पष्ट गर्ने कुरामा मेरो केही असहमति होइन तर कुरा के भन्नुहुन्छ भने हरेक चाहिँ सोसल मिडियाका विभिन्न एप्सहरू प्रयोग गर्नेहरू दर्ता हुनुपर्छ भनेर जुन ढङ्गले चाहिँ भ्रम सिर्जना गर्न खोजिएको छ र
त्यो भ्रम त यहाँ प्रयुक्त शब्दले नै दियो नि त दफा दफा 91 2 त फेरि त्यस्तो भ्रम छैन हो त्यस्तै प्रश्न लेख्दै हुन्छ नि त
व्यक्ति र कम्पनी व्यक्तिले पनि व्यवसाय गर्न पायो नि त सोसल मिडियाको सेक्टरमा सूचना प्रविधिको क्षेत्रमा व्यक्तिले पनि गर्न पायो कम्पनीले पनि गर्न पायो हामी कहाँ व्यक्ति र कम्पनीका दुवै चाहिँ अभ्यासहरूलाई व्यवस्थित गर्नका निम्ति यो जरुरी ठानिएको होला म के भन्न चाहन्छु भने आएका चिजमा अस्पष्टता छन् भने त अन्तिममा प्रमाणीकरण गर्ने बेलासम्म भाषिक अस्पष्टताका कुराहरू त ती हट्छन् नै त्यस्तो कन्फ्युजन
नियतबाट आयो कि भन्ने के यो नियत चाहिँ यस अर्थमा कि दुई तिहाईको सरकार दुई तिहाईले नभए पनि प्राविधिक रूपमा
यसमा चाहिँ
कम्युनिस्ट सरकार निरङ्कुशताको जार गर्नु भने
नियतसँग जोडेर जब प्रश्न हुन्छ नि हामी नियतसँग जोडेरै जवाफ दिन उपयुक्त ठान्छौँ म चाहिँ के भन्न चाहन्छु भने बहुलवादी खुला समाज अल्पमतको सरकार के अरे बहुमतको सरकार अल्पमतको विपक्ष शक्ति पृथकीकरणको सिद्धान्त लोकतन्त्रका विश्वव्यापी मान्यताहरूप्रतिको प्रतिबद्धता अब नागरिक अधिकार प्रेस स्वतन्त्रता यी जति पनि चिजहरू छन् नि यी चिजहरू हामी कसैले लडेर ल्याइदिएर त्यसका उपभोक्ता भएका होइनौँ हामी आफै लडेर हामीले आफै सङ्घर्ष गरेर यहाँ नेपाली कङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले यी अधिकारहरूका लागि लडेर 1 वर्ष 2 वर्ष होइन यो चाहिँ अनुकूल स्थितिमा पार्टी दर्ता गर्न आह्वान भइसकेपछि पार्टी खोलेर यहाँसम्म आएर होइन विगत 7 दशकदेखि सङ्घर्ष गरेर यो ठाउँमा आइपुगेका हुन् र यी मान्यताहरू नेपाली कङ्ग्रेसले एक्लै लडेर अथवा नेपाल कम्युनिस्ट पार्टीले एक्लै लडेर ल्याएका भन्दा पनि हामीले चाहिँ मिलेर लड्यौँ एक्लै एक्लै पनि लड्यौँ हिंसात्मक शान्तिपूर्ण चाहिँ जनआन्दोलनका जनसङ्घर्षका जनयुद्धका विभिन्न प्रवृत्तिहरू चाहिँ अभ्यास गरेर यहाँसम्म स्थापित भएका छन् र अहिले बनेको संविधान अरू कसैले स्थापित गरिदिएको र हामी त्यसका प्रयोगकर्ता होइनौँ हामीले आफैले लडेर स्थापित गरेका प्रबन्ध गरेका व्यवस्थाहरू हुन् त्यसो भएर जब नियतका कुरा हुन्छन् नियत पनि कसले चाहिँ उठाउने भने हामीलाई नियतको कुरा हामी कुनै सञ्चार माध्यमको आफ्नो काम छोडेर पार्टी खोलेर हिँडेका होइनौँ के यो आन्दोलनमा लागेका मान्छेहरूले त आफ्नो परिवार जीवन आफ्नो पुस्ता तबाह गरेर सङ्घर्ष गरेर आएका छन् ती मान्छेहरू जो लडेर यहाँसम्म यी प्रबन्धहरू गरेका छन् उनीहरूको निष्ठामाथि प्रश्न गर्ने नियत नै आफैमा गलत छ र त्यो चाहिँ के हुन्छ भने दुनियाँलाई भ्रमित पार्ने अहिले कुरा के हो भने सरकार अथवा विपक्ष यो कुनै व्यक्ति विशेषले कुनै हुकुमले कुनै त्यस्तो तोकिने कुरा होइन नि जनताको म्यान्डेट अनुसार कोही सरकारमा कोही प्रतिपक्षमा आउँला कानुन निर्माणका सन्दर्भमा पनि विधिले संविधानले प्रक्रियाले एउटा स्थिति बनाएको होला तर यी सबै चिजमा मैले अगाडि भने संविधानको फ्रेमवर्कभन्दा बाहिर न सत्तापक्ष न विपक्ष कसैले पनि यसमा तर्क गर्ने नियत राख्नेसम्म गर्ने स्थिति छैन भने अनावश्यक भ्रमका बेलुन किन उडाउने
होइन वाद विवाद कुरै छैन संविधानका भावना र अक्षरहरूलाई कार्यान्वयन गर्न ऐनहरू भन्ने हो ऐनहरूभन्दा संविधानका भावना र अक्षरहरूलाई कार्यान्वयन गर्न सहज हुने ढङ्गले बन्नुपर्छ भन्ने नै
सरकार
अहिले त ऐन बन्दैछ नि तपाईँले संसदले पास गरेपछि फेरि असंवैधानिक भयो भने त्यहाँ जाने ठाउँ त छँदैछ नि ऐन बन्दै गर्दा त मानिसहरूलाई मत अभिमत राख्ने मौका त दिनु पर्यो र अहिले सूचना प्रविधिको विषयमा हामी छलफल गर्दैछौँ त्यहाँ केही सुधारका लागि जुन छलफलहरू भइरहेको छ यसमा कुल माइन्डले छलफल गर्नुपर्छ, किन सूचना प्रविधि विधेयकको उपभोक्ता भोलि सत्तापक्ष मात्रै हुने पनि होइन, विपक्षी मात्रै हुने पनि होइन, यो त आम मानिसले उपभोग गर्ने कुरा हो, आम मान्छे पीडित हुन्छन्। हेर्नुहोस्, म एउटा कानुनको कति गम्भीर हुँदो रहेछ, सूर्यजी हामी सँगसँगै लडेका हौँ यसमा, विद्युतीय कारोबार ऐन भन्ने छ अहिले, इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट भन्ने छ, त्यो ऐन पढ्नुभयो भनेदेखि त्यसको चाहिँ दफा 47 एउटा सानो व्यवस्था छ, त्यसमा के गरियो भने इन्टरनेट बाट प्रवाह हुने सामग्रीहरूमा समस्या आयो भन्ने छ, पुलिसले त्यति एउटा समातेर अहिले कयौँ मान्छे मुद्दा खेपिराखेका छन्। हेर्नुहोस् के हुँदो रहेछ भने भोलि यो कानुनको कार्यान्वयनकर्तालाई ठाउँ दियो भनेदेखि के हुँदो रहेछ भनेदेखि तपाईँको त्यसको चाहिँ गलत व्याख्याहरू हुँदै जाँदो रहेछ, त्यसलाई सङ्कुचन गरिँदो रहेछ। हामी त विद्युतीय कारोबार ऐनको दुरुपयोगको पीडा त हामी सबैले भोगेरै आएका छौँ, अहिले पनि कथाहरू छन्, त्यसलाई हुबहु नराखौँ, अहिले सुधार गर्ने नयाँ कानुन बन्दैछ त्यो बेलामा सुधार गरौँ। उहाँले भने जस्तै अभिव्यक्तिको स्वतन्त्रता, लोकतन्त्रका मूल्य मान्यताहरू, खुला समाजका मूल्य मान्यताहरू, यो कन्स्टिट्युसनले लिएको भावना र अक्षरहरूलाई अब आउने ऐनहरूले सङ्कुचन गर्ने खतरा नहोस्, भोलि यो ऐन प्रयोगकर्ताहरूले त्यसलाई गलत ढङ्गले दुरुपयोग नगरून् र व्यक्तिले एउटा डरमा त्रासमा बस्नुपर्ने नपरोस्, यसरी हामी छलफल गऱ्यौँ भने यसलाई पोलिटिकल एजेन्डा बनायो भने इगोको प्रश्नहरू आउँछ, इगोको प्रश्नले अहिलेको सूचना प्रविधि विधेयकलाई ठिक ठाउँमा पुर्याउन सक्दैन। त्यसमा केही संशोधनहरू छन्, पर्टिकुलरली 94 कुरामा तपाईँले भनिरहँदा अरू विषयहरू पनि हामीले छलफल गर्नु एकानब्बेदेखि 94 हेर्नुभयो भने त्यहाँ जुन गर्नु हुँदैन भन्ने लिस्टहरू छन् लामा लामा, ती लिस्टहरू हेर्नुभयो भने कतिपय चाहिँ हाम्रो संविधानको धारा 19 सीमाहरू छन्, त्यहाँ 13 बुँदाहरू छन्, त्यो 13 बुँदाभन्दा बढी छन्। मैले भने यो बढी बुँदा नराखौँ, त्यहाँ जे छन् जस्तो हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई सीमा दिएको छ, जस्तो राष्ट्रिय सुरक्षा, सार्वभौम सत्ता, त्यसै गरी तपाईँको अदालतको अवहेलना नहुने, गाली बेजेती नहुने, श्रमको अवहेलना नहुने, छुवाछुत दुरुत्सान नहुने, जति राखेका छौँ नि हामीले सामाजिक मर्यादालाई खलल गर्न नहुने, तिनमा मुनासिब कानुन बनाउन सक्ने त संविधानले बाटो दियो। मुनासिब कानुन बनाउँदा त्यो मुनासिबै बनाऊ, त्योभन्दा बढी शब्दावलीहरू नराखौँ। यदि झुकिएर राखिएको छ, ड्राफ्टरले ल्याएका छन् भने त्यसलाई चाहिँ अहिले करेक्सन गर्ने बेलामा सजगतापूर्वक हेरौँ। त्यस कारण के मेरो अनुरोध छ भनेदेखि एकचोटि फेरि सबैले एउटा एकदम गम्भीर भएर यसलाई पोलिटिकल एजेन्डा नबनाइकन तपाईँको यो दफा 81 अझ म त भन्छु यसको 131 दफालाई, यसमा अझ हामी अभिव्यक्ति स्वतन्त्रताका पक्षधर प्रेसका मान्छे मात्र होइन, यसमा सूचना प्रविधिको व्यापार गर्नेहरू, इन्टरनेट सर्भिस प्रोभाइडरहरू, तपाईँको चाहिँ यसले चाहिँ मोबाइललाई पनि छुन्छ, यसले टेलिकमलाई पनि छुन्छ, त्यो सबै सेक्टरल एरियाहरू, अनि पुलिसलाई पनि राखौँ, यहाँ कतिपय चाहिँ पुलिसको इन्ट्रेस्टमा आएको छ, खास गरी सरकारी वकिल र पुलिसले अनुसन्धान गर्नको लागि, फौजदारी अनुसन्धान गर्न सहज हुने बाटोको लागि राखेको
छ। प्रत्यक्ष रूपमा नेपालमा 3 करोड मानिस भनिँदैछ,
हरेकलाई
3 करोड मध्ये अब
मलाई त यहाँ के चाहिँ
2 करोड मान्छे इन्टरनेटको पहुँचमा छन् भनेपछि प्रत्यक्ष रूपमा द्वितीय
होइन, यसमा कृषि छुन्छ, शिक्षा छुन्छ, रोजगार छुन्छ, हरेक मान्छे छुन्छ, अहिले मेसेन्जरमा र भाइबरमा कुरा गरेर घरमा गर्ने वैदेशिक रोजगारमा बसेका सबै मान्छे सबभन्दा बढी इन्टरनेटका युजरहरू छन् नि त, मोबाइल इन्टरनेटका युजर छन्, ती सबैलाई छुन्छ। अहिले कम्प्युटर नभएको कुन घर छ र, कम्प्युटर नभएको घर छ र,
मोबाइल भनौँ,
मोबाइलै भनौँ, सबै चिजले यसले छुन्छ, त्यस कारणले यसको त बहुआयामिक छ, त्यस एकदम गम्भीरतापूर्वक यसमा सबै सरकारवालाहरूसँग अझै छलफल गरेर यो ऐनलाई परिपक्व ऐन बनाउनु जरुरी।
अब यो जुन चाहिँ अहिले थापाजीले कुरा राख्नुभयो, दाहालजीले पनि कुरा राख्नुभयो, वास्तवमा मलाई के लाग्छ भन्दाखेरि कानुन बनाउँदाखेरि यो छलफलै गर्न हुन्न भन्ने पनि होइन, कानुन कार्यान्वयन कहिलेखेर हुँदैन भन्दाखेरि जहाँ छलफल भएन, सरकारवालाहरूसँग छलफलै गरिएन, या कानुन बनाउने संसदले मात्रै कानुन बनायो, कुनै पक्ष विपक्षका कुनै पनि मतहरू आएनन् भने त्यो कानुन कारण हुँदैन भन्ने चाहिँ धेरै स्वयं कानुन छन्, हामी कहाँ 339 कानुन छन्, कतिपय कानुन त एउटा दफा पनि लागू भएको छैन। त्यसै कारण अहिले सूचना प्रविधि सम्बन्धी जुन विधेयक आएको छ यो विचार अभिव्यक्तिको स्वतन्त्रता पनि हो, यसलाई चाहिँ हामी छलफलै गर्न हुन्न या नेगेटिभ कुराहरू आयो उत्तेजना आयो भन्नुभन्दा पनि सूर्यजीले पनि त्यो कुराहरू नगरौँ, र यहाँ के छ भन्दाखेरि जुन सरकारवालाहरू जस्तो पत्रकारहरूलाई राख्नै पर्ने हुन्छ, छलफल चलाउनै पर्ने हुन्छ, यहाँ अपराधका कुराहरू छन् प्रहरीलाई पनि राख्नुपर्ने हुन्छ, या कानुन व्यवसायहरूलाई पनि राख्नुपर्ने हुन्छ, या यसका विज्ञहरूलाई पनि राख्नुपर्ने हुन्छ, यी सबैलाई राखेर दफावार छलफल गरेर जहाँ चाहिँ संविधानले प्रत्याभूत गरेको मौलिक हक छ, आम सञ्चारको हक, सूचना प्रविधिको हक, या सूचनाको हक, या अन्तर्राष्ट्रिय इन्स्ट्रुमेन्टहरू हामीले पारित गरेका छौँ, आइसिसिपिआरलाई हामी पारित गरेका छौँ, धारा 19 चाहिँ राखिएका कुराहरू पनि यससँग बाजिन हुँदैन, हामीले चाहिँ युडिआरलाई हामीले त्यसलाई रेटिफाई गरेका छौँ, या युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्सको त्यसका पनि हामीले हामी पक्ष राख्छौँ, त्यस पनि नबाजिने गरी हामीले डोमेस्टिकेसन गरिरहेछौँ, संविधानमा आइसकेको छ, ऐन कानुन बनाउँदा पनि अन्तर्राष्ट्रिय इन्स्ट्रुमेन्टहरू लोकतन्त्रका मूल्य मान्यतावाला पनि राखेर हामीले छलफल चलाउनु पर्छ। त्यसै कारणले छलफलै चलाउनुहुन्न, मतै आउनुहुन्न भन्ने कुरामा म सहमत छैन। जहाँसम्म सामाजिक सञ्जालको कुरा आयो, सामाजिक सञ्जालमा प्रत्येक व्यक्ति भन्ने कुराहरू आएछ। यो जस्तो सूर्यजीले भन्नु व्यवसाय गर्न सक्छ भन्नुभयो, अमेरिकामा त विचार अभिव्यक्तिको स्वतन्त्रता 5 र 14 संशोधन भयो संविधानले। त्यसपछि जुकरबर्गले जुन फेसबुक कम्पनी खोले, यो व्यवसाय गर्छ भने त कम्पनीमा चाहिँ वान म्यान कम्पनी, हामीले कम्पनी ऐन अहिले आएको छ क्षेत्र आएको छ, त्यसले पनि वान म्यान कम्पनीको प्रेरणा त्यसले परिभाषा गरिरहेको छ। हामी अरू प्राइभेट लिमिटेड कम्पनीहरू छन्, पब्लिक कम्पनीहरू छन्, या तपाईँ 7 जनाभन्दा बढीले पनि खोल्न सक्ने कम्पनी, जस्तो पनि कम्पनी 2 जनाले पनि खोल्न सक्ने कम्पनी छ भने प्रत्येक व्यक्तिले पनि कम्पनी खोलेर करको दायराभित्र आओस् भन्ने मनसाले त्यो चाहिँ त्यो भावनाले लेखिनुपर्छ। तर व्यक्ति भन्दा बित्तिकै व्यक्ति पनि फेरि व्यवसाय गर्ने करको दायरा आएन भने राज्यलाई पनि फाइदा हुँदैन। राज्यले त करको दायरा ल्याउनु पर्यो नि, एउटा करको दायरा ल्याउनु पर्यो, त्यसलाई चाहिँ दुरुपयोग नहोस्।
सामाजिक सञ्जाल चाहिँ धेरैसँग जोडिएको पनि विषय भएकाले हाम्रै पनि कतिपय अन्तर्वार्ताको तल युट्युबमा फेसबुकमा गरिने टिप्पणीहरू त्यो हामीले सार्वजनिक रूपमा त के आफै एक्लै पनि पढ्न योग्य हुँदैनन् के, अश्लीलताको पराकाष्ठा, त्यसको त्यो राष्ट्रियताकै विषयमा प्रश्न गर्ने, धार्मिकताकै विषयमा प्रश्न गर्ने, लैङ्गिकताकै विषयमा प्रश्न गर्ने, त्यो किसिमको छिचरो मात्रै होइन त्यो किसिमको सार्वजनिक रूपमा निन्दा पनि गर्न नसकिने विषय, त्यस्ता विषयलाई त भइरहन दिनु हुँदैन होला नि त
होइन। संविधानले या सरकारले पनि नियमन केमा गर्नुपर्छ भन्दाखेरि जस्तो मुनासिब प्रतिबन्ध लगाउने गरी चाहिँ संविधानले परिकल्पना गर्यो नि, जस्तो सार्वसत्ता अखण्डतादेखि लिएर सार्वजनिक नैतिकताको कुरा, अश्लीलताको कुराहरू, यसलाई चाहिँ मुनासिब प्रतिबन्ध लगाउने गरी कानुन आउनुपर्छ। त्यो कानुन बनाउनलाई संविधानले पनि रोक लगाएन, त्यो कानुन त्यही अनुसार आउने नै हो। कसैलाई चाहिँ तपाईँ राइट टु प्राइभेसी पनि छ नि, गोपनीयताको हक बाहिर उजागर गर्ने गरी, बाहिर छरप्रस्त गर्ने गरी त ल्याइदिनु भएन, सञ्चार माध्यमले ल्याउनु हुँदैन। गोपनीयताको हक पनि मौलिक हक हो, मौलिक हक हो, त्यो मौलिक हकलाई पनि अश्लीलताका कुरा, तपाईँ एउटा परिवार बसेर तपाईँ कुनै फिल्म हेर्न सक्नुहुन्न या कुनै चाहिँ अनलाइनहरू पत्रिकाहरू पढ्न सक्नुहुन्न भने त्यो अश्लीलतालाई पनि नियमन गर्ने गरी।
त्यो खालि मैले पत्रकारिताको मात्रै भने होइन, प्रयोगताका रूपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू हुन्छन् नि, तिनीहरूले गर्ने सार्वजनिक रूपमा गर्ने टिप्पणीहरू नि, अहिले त अब सिभिल जर्नालिजम भनेर भनिन्छ, त्यो स्तरको अभद्रता हुन्छ के?
होइन,
कसैको देशकै विषयमा प्रश्न गरिदिने, कसैको के अरे, अब उदाहरणै दिँदाखेरि यो के अरे कहाँबाट आएको, यसको यो कति पुस्ता पनि भएको छैनदेखि भन्न पनि नमिल्ने विषयहरू
होइन। त्यसको त नैतिकता सदाचार पनि ख्याल गर्नुपर्छ प्रत्येक व्यक्तिले। बोल्न पायो भन्दै असीमित तरिकाले बोल्ने त होइन नि, लेख्न पायो भन्दै असीमित तरिकाले लेख्ने होइन नि, त्यसको नैतिकता कति हो,
सदाचार कति हो, त्यसलाई चाहिँ लेपन लगाइदिनु भयो भने त त्यस पछाडि
अभिव्यक्ति स्वतन्त्रता असीमित हुन्छ भन्ने
होइन, त्यो त अभिव्यक्ति स्वतन्त्रता होइन, अभिव्यक्ति स्वतन्त्रता त सीमा सहितको स्वतन्त्रता हो, त्यसले केही त्यो चाहिँ केही कुराहरूको त रेस्ट्रिक्सन्स, लेजिटिमेट रेस्ट्रिक्सन्सको त वकालतै गर्छ, आइसिसिपिआरले नि गर्छ, हाम्रो संविधानले नि गर्छ। र सामाजिक सञ्जालले प्रविधिको जुन विकेन्द्रीकरण गर्यो र हरेक सामान्य हरेक प्रत्येक मानिसले त्यो एउटा प्लेटफर्म पायो, त्यसपछि तपाईँले भनेका जस्ता अनेकौँ समस्याहरू नआएको होइन, र त्यो समस्या सोसाइटीको लागि, लोकतन्त्रकै लागि, प्रणालीहरूका लागि कति चुनौती हुन् कति होइनन् भन्ने कुराहरू उठिरहेको छ, बहस छ। तर हामीले निरूपण गर्दा के गर्नुपर्छ भने त्यो गर्दाखेरि एउटा न्यायिक ढङ्गले गर्ने पद्धति कानुनहरूले सुनिश्चित गर्नुपर्छ लोकतन्त्रमा। यो पुलिसलाई नै इन्टरप्रेट गर्ने भन्दा न्यायालयलाई त्यसमा चाहिँ त्यस्ता कुराहरूको सीमाको व्याख्या गर्ने अधिकार न्यायालयलाई हुने गरी ऐन बन्नुपर्छ। ऐन त चाहिन्छ, हेर्नुहोस् त्यस्ता अभिव्यक्तिका माध्यमहरूको प्रयोग भनौँ न, आज पनि सडक माइती घर मण्डलादेखि एउटा फेसबुकको पेजसम्म एउटै चित्त हो नि, तपाईँ पत्रिकामा लेख्नुहोस् या क्लासरुममा पढाउनुहोस् या चिया पसलमा गर्नुहोस् या न्यू रोडमा भेला भएर गर्नुहोस् या चाहिँ ट्विटरमा लेख्नुहोस्, कुरा त कन्टेन्टमा आउँछ नि त। कन्टेन्टलाई रेगुलेट गर्ने हामीसँग कानुनहरू छ होइन, छैन भने त्यसलाई बनाऊ। खालि माध्यमको प्रभावहरूको आधारमा त्यसको जोखिमहरूलाई हेऱ्यो भने चाहिँ यहाँबाट के हो भने यो इन्टरनेटका माध्यमहरूमा गरिने अभिव्यक्तिलाई चाहिँ दुश्मनी नै जस्तो नगरौँ, त्यसलाई पनि न्यायपूर्ण ढङ्गले कानुनी सीमाहरूमा राख्नु चाहिँ पर्छ।
यति म अलिकति भन्दै थिएँ यहाँ ताराजीलाई पनि डाक्टर गेवालीलाई पनि, अनुचित ढङ्गका तर्क कुतर्कहरूका बारेमा मैले जुन प्रश्न गरेँ ती प्रश्नहरू चाहिँ का सन्दर्भमा त्यही रूपमा बुझ्दिन म आग्रह गर्छु। विधेयकका व्यवस्थाका सन्दर्भमा यो ठिक आयो अथवा यो बेठिक आयो, यसमा यो प्रबन्ध गरौँ भनेर रचनात्मक बहस र त्यसको चाहिँ उचित प्रबन्धका निम्ति गरिने स्वस्थ बहस छलफल यी त हामीले कहाँ इग्नोर गरेका छौँ, कहाँ तिनलाई नेगेटिभ भनेर लेपन लगाएका छौँ। र मैले भन्न खोजेको, आज तपाईँ आफ्नो परिवारसँगै बसेर पढ्न नसकिने चिज अनलाइनहरूमा पोस्ट भइराखेका छन्, त्यसलाई रेगुलेट गर्ने कि नगर्ने? तपाईँ एकदम अब स्वतन्त्रताको त्यति उन्मुक्त परिवेशको कल्पना गर्न सक्नुहुन्न जुन चिज सबैका हात हातमा सोसियल मिडिया त उपलब्ध छ, त्यसको उपयोग वा दुरुपयोगको चाहिँ कानुनी प्रबन्ध गर्ने कुराका निम्ति अहिले भएका छलफलमा उहाँहरूको पनि अथवा सोसाइटीमा पनि कहीँ त्यो गर्नहुन्न भन्ने छ भन्ने मलाई लाग्दैन। मैले भन्न खोजेको के हो भने, जस्तो यो कानुन यो विधेयक ल्याउँदा ह्याकिङको, साइबर बुलिङको आदि चाहिँ रोक्न र साइबर सुरक्षा सुनिश्चित गर्न यो कानुन ल्याइएको छ, यो विधेयक ल्याइएको छ। डिजिटल हस्ताक्षरको कुरो अनि डाक्टर गेवालीले पनि बताउनु भयो, साइबर बुलिङलाई निरुत्साहन गर्न, साइबर सेक्युरिटी सबलीकरण गर्न, साइबर क्राइम निरुत्साहन गर्न, विद्युतीय माध्यमबाट हुने अश्लील सामग्रीको प्रवर्धनमा रोक लगाउन, विद्युतीय माध्यमबाट हुने यौन हिंसा निरुत्साहन गर्न, सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गरिने र राजस्व उठाउने प्रबन्ध गर्न, सामाजिक सञ्जाल र सूचना प्रविधिको क्षेत्रलाई मर्यादित बनाउन, यी उद्देश्यका निम्ति यो चाहिँ विधेयक छलफलमा आएको छ। र हामी तिनजना आज जहाँ छलफल गरिरहेका छौँ, योभन्दा अगाडि यस क्षेत्रका विज्ञहरू, कानुनका ज्ञाताहरू, विधायकहरू, आम यसका चाहिँ प्रयोगकर्ताहरूसम्म पनि संसदको एउटा समितिले यसलाई पारित गर्ने बिन्दुसम्म आइपुग्दा त्यसले पनि विभिन्न विज्ञहरूसहित छलफल गरेर एउटा प्रक्रिया पुरा गरेर एउटा निष्कर्षतिर पुग्ने बिन्दुमा यो छ। त्यसो भएको हुनाले यसमा केही छलफलै भएन, छलफललाई नै निषेध गरियो भन्ने ढङ्गको चाहिँ बुझाइ आवश्यक छैन। र हामी छलफललाई नकारात्मक ढङ्गले लिएको पनि होइन, तर कुतर्कलाई, भ्रमलाई, यसका आधारमा भावना भड्काउने प्रयत्नलाई त्यो प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्छ र प्रतिपक्षका मन्त्री भइसकेका व्यक्तिहरू अझ बढी जिम्मेवार हुनुपर्छ। तिनले चाहिँ अलि माथिबाट सोसाइटीलाई हेरेका छन् भन्ने कुरा हो। भ्रम फैलाउने, उत्तेजना फैलाउने, नकारात्मकता फैलाउने, तथाकथित अधिनायकवादको बेलुन उडाउने कुराको चाहिँ का सन्दर्भमा मैले यो चर्चा गरेको। र मलाई लाग्छ जो स्वतन्त्रताका लागि लडे, यो पुस्ता हामी गणतन्त्रका लागि लडेको पुस्ता हो नि, हामी बिचमा यो कानुनका प्रबन्धहरूलाई कस्तो बनाउने भन्ने सन्दर्भमा कुनै विवाद भ्रम छ भन्ने मलाई लाग्दैन। तर यसलाई निदाएको मान्छेलाई बिउजाउन सहिलो हुन्छ, निदाएको अभिनय गरेर नियतवश गरिने तर्क कुतर्कहरूप्रति फेरि हामी सकारात्मक हुन सकिने कुरा होइन है। फेरि त्यस्तोमा चाहिँ कुतर्कको जवाफ तर्कले हुन्न, कुतर्कको जवाफ चाहिँ कुतर्कको जवाफ तर्कले कहाँबाट हुनसक्छ? म चाहिँ यो कुरा भन्न खोजेको। र यसमा कानुनी रूपमा अहिले यो सूचना प्रविधिको क्षेत्रमा कानुन जरुरत भयो भन्ने कुरा एउटा लेम्यानदेखि नीति निर्मातासम्म तपाईँले सबैलाई सोध्नुभयो भने सबैको त्यो अनुभूति छ र कानुन बन्ने कुरा यो अगाडि बढेको हो। तपाईँ अहिले भन्नुहोस्, प्रधानमन्त्रीका सन्दर्भमा, प्रधानमन्त्रीको कुनै अभिव्यक्तिका सन्दर्भमा त्यहाँ इनबक्समा गरिने कमेन्टहरू स्वस्थ आलोचना त गर्नुहोस् न, हामी क्रिटिकल हुने कुराका निम्ति स्वागत नै गर्छौँ, तर गाली गलौज, अपमान, त्यो ढङ्गका शब्दहरूको प्रयोग, ती चिजहरू नियन्त्रित हुन पर्छ कि पर्दैन? ती चिजहरू सोसल मिडिया साँच्चै व्यक्ति व्यक्तिलाई हामी सिभिल जर्नालिजमको कुरा गर्छौँ भने ती रेस्पोन्सिबल हुनुपर्छ कि पर्दैन? तिनका भाषा शैली गाली गलौज मुक्त हुनुपर्छ कि पर्दैन? ती तथ्यमा उभिनुपर्छ कि पर्दैन? यी चिजहरूका सन्दर्भमा व्यक्तिले भनेर होइन, तपाईँको आलोचना अथवा तपाईँलाई गाली गलौज गर्नु गरियो, तपाईँ रिसाएर होइन, मलाई गाली गलौज गरियो, म रिसाएर होइन, यसलाई कानुनले त्यो चाहिँ बाटोमा अगाडि बढाउनु पर्यो भन्ने कुरा नहो यो त।
विषयान्तर हुँदैन भने अर्को प्रसङ्ग, तर योसँगै जोडिएको, किन पनि अहिले सरकार सत्तासीन, अहिले त सरकार भन्नु नेकपा भन्नु सरकार जस्तो भएको छ, हुन त हामी कहाँ जहिलेदेखि पत्रकारिताको अभ्यास भयो, अझ मोटो रूपमा पञ्चायती व्यवस्थामा मिसन जर्नालिजमका रूपमा थियो, र कतिपय अवस्थामा त्यति बेला पार्टीकारिता र पत्रकारिता छुट्टिँदैन थियो होला, त्यो एउटा कालखण्ड थियो, त्यो आवश्यक पनि थियो होला। तर आजका दिनमा पत्रकारले शपथ खाने ठाउँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र शपथ दिने पात्र चाहिँ एउटा पार्टीको अध्यक्ष, त त्यो पनि मुष्टि कसेर त्यसको एउटा छुट्टै विचारधाराको एउटा मान्यता हुन्छ, त्यस्तो भएका कारणले पनि यस्तो विषयप्रतिको मान्छेहरूको सार्वजनिक रूपमा टिप्पणी सन्त्रास भएको होला क्या?
तपाईँले मलाई यस विषयमा सोध्छु नै भन्नुभएको थियो र मैले त्यो शपथ ग्रहणको बेहोरा पनि बोकेर आएको छु। शपथ ग्रहण कसले लिएर कसले दियो भन्ने सन्दर्भमा तपाईँहरू जतिका साथीहरू स्पष्ट हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यो कोही व्यावसायिक पत्रकारिताको फोरममा क्रियाशील मान्छेहरूका लागि आयोजना गरिएको शपथ ग्रहण होइन, त्यो नेकपाको एउटा भातृ सङ्गठनको केन्द्रीय समितिको र जिल्ला समितिमा रहेका व्यक्तिहरूका लागि आयोजना गरिएको कार्यक्रम हो। यसलाई अझ कस्तो बनाउन
शपथ ग्रहण समारोहमा जो स्वाभाविक
म भन्दैछु
व्यावसायिक भन्दा पार्टीका पत्रकार हुन् भनेर बुझ्नु
म के भन्दैछु भने उहाँहरूले व्यावसायिक यहाँ हामी कहाँ व्यावसायिक र कस्तो पत्रकारिता भन्ने बारेमा यो बहस अलि लम्बिएला, म त्यसमा चाहिँ बहस गर्न समय चाहिन्छ भन्ने चाहन्छु। त्यो कार्यक्रमको एउटा आयोजक कम्पोनेन्ट म पनि प्रधानमन्त्रीको सल्लाहकारका नाताले म पनि हो र म चाहिँ देशभरिबाट आएका पत्रकारहरू जो नेकपा निकट थिए उनीहरू प्रधानमन्त्रीसँग भेट्न चाहन्थे र त्यसको नेतृत्व र देशभरिकाबाट आएका पत्रकारहरूलाई प्रधानमन्त्री जो पार्टीको अध्यक्ष पनि हो उहाँलाई भेटाउने प्रबन्धका निम्ति स्वाभाविक रूपमा सहजीकरण गर्नु जरुरी थियो। प्रधानमन्त्रीको स्वास्थ्यका कारणले बाहिर आयोजना गरिएका कार्यक्रममा जाने कुराका निम्ति चिकित्सकको सल्लाहअनुसार हामीले अनुमति पाएका थिएनौँ र त्यहाँ सरकारी निवासमा चाहिँ त्यो सङ्ख्या उपलब्ध हुने उपस्थित हुने जुन हल पनि छ हामीले चाहिँ भेटघाट गरौँ, यो दुई वर्ष अढाई वर्षपछि चाहिँ यो खालको उपस्थिति छ भनेर हामीले बनायौँ र तपाईँले त्यहाँ हेर्नुभयो भने दुईवटा ब्यानर प्रयोग भएका छन्, एउटा सामान्य प्रधानमन्त्रीज्यूसँग सञ्चारकर्मी, त्यो प्रेस सल्लाहकारका रूपमा प्रधानमन्त्रीको भेटघाटलाई व्यवस्थित गर्न मैले आयोजकहरूलाई खास गरी प्रेस सङ्गठनका साथीहरूलाई भनेको हो र अर्को चाहिँ शपथ ग्रहण चाहिँ प्रेस सङ्गठनको आफ्नो कार्यक्रम हो। अब प्रेस सङ्गठन नेकपाको चाहिँ 22 पेसागत जनसङ्गठनहरूमध्येको एउटा सङ्गठन भएको नाताले र दुईवटा पार्टी मिलिसकेपछि एकताबद्ध भएर पूर्व प्रेस चौतारी र पूर्व प्रेस सेन्टर मिलेर बनेको सङ्गठन र त्यसको केन्द्रीय नेतृत्वलाई शपथ ग्रहण गराउने कुरा हाम्रा वैधानिक व्यवस्थामा कुनै लुकाइएका कुरा छैनन्। त्यहाँ इन्चार्जको व्यवस्था हुन्छ, सह इन्चार्जको व्यवस्था हुन्छ, त्यसको चाहिँ सबै प्रबन्ध छ र म तपाईँलाई त्यहाँ प्रयोग गरिएको शपथमा प्रयोग गरिएको बेहोरा म अनुरोध गर्न चाहन्छु। म प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सामाजिक उत्तरदायित्व सहितको मर्यादित जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति सदैव प्रतिबद्ध रहनेछु। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र प्रेस सङ्गठन नेपालको विधानको पूर्ण पालना गर्दै जनपक्षीय र श्रमजीवी पत्रकारको हित रक्षाको लागि निरन्तर लागिरहनेछु र पत्रकारिताको माध्यमबाट समुन्नत र समतामूलक समाज निर्माणका लागि अधिकतम योगदान गर्दै समाजवाद स्थापनाको बाटोमा डटेर लाग्नेछु। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दाबाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद, यी चाहिँ विषयवस्तु छन्। यो चाहिँ व्यावसायिक पत्रकारिताको कहाँनिर विरुद्ध भयो, व्यावसायिक पत्रकारितालाई यसले कहाँनिर भ्रम सिर्जना गर्यो, यो हरेक व्यावसायिक पत्रकारहरूले पनि लिन सक्ने शपथ हो, म यो कुरा भन्न चाहन्छु।
होइन, मैले मेरो प्रश्नभन्दा पनि प्रश्नकर्ताका रूपमा सार्वजनिक रूपमा सम्भवतः यो साताको सर्वाधिक चर्चित एउटा परिघटना मध्येको यो घटना पनि हो र त्यो त्यति बेला सार्वजनिक भएको तस्विर र तस्विरमा मुष्टि कस्नु भनेको लालसलाम भन्नु हुँदैन भन्ने होइन, त्यो तस्विर चाहिँ हजारौँ शब्दभन्दा बढी बोलेका कारणले यो भने
यसमा ठिक छ। अमेरिकामा शपथ लिँदा बाइबल प्रयोग गरिन्छ, अब त्यहाँ नेकपामा मुठी कस्ने कुरो लालसलाम भन्ने कुरो चाहिँ
पत्रकारले हुन सक्छ, पार्टी अध्यक्षसँग शपथ यो अभ्यास नै हो।
यो सूर्यजीले के अघि नै स्पष्ट गरिसक्नु पर्यो, मलाई धेरै बहस गर्नुपर्छ जस्तो लाग्यो किनभने त्यहाँ पत्रकारका रूपमा उहाँहरूले शपथ लिएको होइन, पार्टीको जनवर्गीय सङ्गठनको पदाधिकारीहरूले पार्टीको आफ्नो अध्यक्षसँग लिएको हो, त्यसैले त्यो शपथलाई हामीले पार्टीको आन्तरिक प्रक्रिया मानिदिएदेखि त यो विषय अन्तै जान्छ जस्तो लाग्यो।
त्यो पार्टी किनभने
वर्गीय सङ्गठनका पदाधिकारीले लिएको शपथ हो, त्यो पत्रकारले त उहाँले प्रधानमन्त्रीलाई भेटाउनु भयो गर्नुभयो, त्यहाँ जो हुनुहुन्थ्यो उहाँहरू पार्टीको सदस्यको रूपमा, पार्टीको कार्यकर्ताको रूपमा, पार्टी कमिटीको जिम्मेवार पदाधिकारीको रूपमा लिएको शपथ।
व्यावसायिक पत्रकारहरूलाई चाहिँ आयोजना गरिएको र व्यावसायिक पत्रकारहरूलाई सरकारको पार्टीको शपथ गराइएको रूपमा जुन विषयान्तर गर्न र भ्रम सिर्जना गर्न खोजिएको छ नि त्यो जरुरी नै होइन प्रेस युनियन बनेको छ पत्रकार महासंघ छँदा छँदै प्रेस युनियन बनाइएको हो नि त त्यसपछि प्रेस चौतारी बन्यो क्रान्तिकारी पत्रकार संघ प्रेस सेन्टर बन्यो अहिले मिलेर प्रेस संगठन नेपाल बन्यो यी त हाम्रा अभ्यासहरू हुन् यी चाहिँ हेर्दै जाने हो भने कुरा के हुन्छ भन्नुहुन्छ भने नेपालमा कर्पोरेट जर्नालिजम अहिले बढ्दै गएको बेलामा कर्पोरेट जर्नालिजमका चाहिँ लगानीकर्ताहरूले त्यसका चाहिँ त्यो व्यावसायिक पत्रकारिता भनेर त्यसलाई बुझ्न बुझाउन चाहने व्यक्तिहरूले एक ढङ्गले यो एक खालको भ्रम र अन्योल सिर्जना गर्ने र पार्टीमा लाग्ने सङ्गठित हुने सङ्गठनमा लाग्नेहरू चाहिँ भनेका गलत नै हुन् भन्ने ढङ्गले दुष्प्रचार गर्न खोजिएको हो चिज त्यस्तो पनि होइन आजको स्वतन्त्रता एउटा कम्पनी खडा गरेर कुनै चाहिँ कर्पोरेट मिडिया चलाइरहेका व्यक्तिहरूले भन्दा बढी यो लामो चाहिँ पृष्ठभूमिबाट आएका व्यक्तिहरूले योगदान गरेरै आजको स्थिति सिर्जना भएको हो भन्ने कुरा तिनले बुझ्नु आवश्यक छ र मलाई के लाग्छ भन्नुहुन्छ भने सबैका आफ्ना आफ्ना ऐतिहासिक योगदान छन् आज पनि सान्दर्भिकताहरू छन् कति चिजहरू समय र समाजको आवश्यकता अनुकूल भएनन् भने मान्छेको पनि पहिला पुच्छर थियो र पछि विकासको क्रममा पुच्छर चाहिँ बाँदरबाट मान्छे बन्ने प्रक्रियामा पुच्छर हट्दै गयो भनिन्छ नि समाज सापेक्ष नभएका हाम्रा अभ्यासहरू त्यस्ता हुँदै गयो भने ती हट्दै पनि जान्छन्
अहिलेको यो तस्विर आएर मात्रै त्यस्तो प्रकरण भयो यो नेकपालाई मात्रै लाग्ने आरोप अथवा अब हुने अवसर होइन यो अवसर सबैलाई कङ्ग्रेस निकट अर्को निकट अमुक निकट भन्ने त्यो लगभग मम भनेर सबैलाई थाहा छ त्यसैले यसमा चाहिँ
अनि नेपाली कङ्ग्रेस
नेकपामा यो के भने बालुवाटारमा प्रेस सङ्गठनको पार्टी अध्यक्षले शपथ नखुवाएको भए एउटा राज्यको प्रधानमन्त्रीको निवासलाई एउटा पार्टीको आन्तरिक गतिविधि गर्ने सेन्टर बनाइयो भन्ने आलोचना एउटा त्यो पक्षबाट आएको छ होइन प्रधानमन्त्रीज्यूसँगको शपथ थिएन नि त प्रधानमन्त्रीज्यूसँग त उहाँको भेटघाट थियो पत्रकारहरूको भेटघाट थियो त्यो गर्न त पाइन्छ त्यो त स्वाभाविक हो प्रधानमन्त्री बाहिर आउन सक्नुहुन्न स्वास्थ्यको कारणले देशभरिबाट आएको पत्रकारहरूलाई उहाँले भेट्नुभयो त्यो पनि आफ्नो निकट पत्रकारहरूलाई भेट्नुभयो आफ्नो समर्थक पत्रकारहरूलाई
भेट्नुभयो निकट त सबै निकट
ठान्नु पर्थ्यो ठान्नु पर्थ्यो तर उहाँले लाग्यो उहाँलाई र निकट पत्रकारहरूलाई भेट्नु त्यसमा अस्वाभाविक मान्नु हुँदैन तर पार्टीको आन्तरिक कार्यक्रम त्यहाँ नगरे भए यो आलोचना बढी हुँदैन थियो होला दोस्रो चाहिँ जुन किसिमको शपथ ग्रहणको शैली पार्टी चेयरम्यानबाट भयो अब त्यही प्रेस सङ्गठनको संस्थापक अध्यक्षहरू होला नेता सूर्यजीले नै गराएको भए पनि त्यो एउटा पत्रकारको सिनियर इन्चार्जले गरायो भन्ने हुन्थ्यो होला अब रमाइलो त कस्तोसम्म भयो भने मलाई त खुसी लागेको छ वीरेन्द्र शाह र यो तपाईँको चाहिँ हाम्रो डेकेन्द्र थापाको नाउँका पुरस्कारहरू पुष्पकमल दाहालबाट त्यहाँ हस्तान्तरण भयो यो त यो पत्रकारिताको लागि एउटा ठुलो विजय हो नि त जसलाई उहाँको आदेशमा मारिएका थिए तिनै पत्रकारहरूलाई उहाँले सम्मानित प्रतीक मानेर कसैलाई पुरस्कृत गर्नुभयो त्यो पक्ष पनि छ त्यसैले यसलाई यसको दुइटै पक्ष हेरौँ अब यो धेरै चर्चा नगरौँ
होइन अब त हामी टुङ्ग्याउनेतिरै छौँ
लाज लाग्ने विषय हो धेरै नगरौँ
अनि यसमा एउटा कुरा स्पष्ट हुनुपर्छ हिजो गिरिजाप्रसाद कोइराला देशको टावर पर्सनालिटीका रूपमा 62-63 आन्दोलन नेतृत्व गरिरहेका बेला बालुवाटारमा पहिला लिफ्ट थिएन जब त्यो बेला उहाँको स्वास्थ्यमा कमी आयो स्वास्थ्य समस्या देखा पर्यो बालुवाटारको अहिले त त्यो भवन भत्काइसक्यो र नयाँ बन्दैछ लिफ्टको प्रबन्ध त्यतिखेर गरिएको थियो र त्यतिखेर नेपाली कङ्ग्रेसका थुप्रै बैठकहरू त्यहाँ बसेका छन् पार्टीका सबै गतिविधि त्यहाँ भएका छन् शान्तिवार्ता विद्रोहीसँग हेलिकप्टरबाट एयरपोर्ट ल्याएर सिधै बालुवाटार लगिएकै हो मुलुकको कार्यकारी प्रमुख शून्यबाट चाहिँ बालुवाटार पुगेको हुन्न कार्यकारी प्रमुख पार्टीसँगको सम्बद्धता पनि हुन्छ पार्टीको त्यो ब्याकिङ पनि हुन्छ जनता कहाँ जाँदा पार्टी नै लिएर गएको हुन्छ जनताले पत्याएको पार्टीलाई र व्यक्तिलाई दुवैलाई हो यी सबै चिजका आधारमा हेर्दाखेरि अब हामी त्यसलाई एकदम नियमित अभ्यास जस्तो बनाउन चाहन्नौँ म त्यस मामलामा तपाईँलाई हेरिरहेका हामीलाई हेरिरहेका जनसमुदायलाई पनि भन्न चाहन्छु तर कुरा के हो भने प्रधानमन्त्रीज्यूलाई बाहिरका कार्यक्रमहरूमा चिकित्सकहरूले अनुमति नदिएको अवस्थामा हाम्रोमा त दुईवटा अध्यक्ष हुने प्रबन्ध छ अब एउटा अध्यक्षका लागि बाहिर कार्यक्रम आयोजना गर्न पनि उचित भएन त्यसो भएको हुनाले त्यो चाहिँ सरकारी अफिस भन्दा पनि उहाँको निवासको विषय पनि भएको हुनाले यो कार्यक्रम गरिएको र यसलाई हामी नियमित अभ्यास बनाउने पक्षमा छैनौँ र हामी हामी पनि यो भन्दै आएका छौँ. यसलाई चाहिँ धेरै लाजमर्दो यसलाई अप्ठ्यारो मान्न हुन्छ.
के छ भने धेरै देशमा एक्जिक्युटिभ हेडहरूको निवास र अफिस एकै ठाउँमा हुन्छ,
तर हामी कहाँ फरक छ.
सिंहदरबार र बालुवाटार भएकोले यो बहस हुन्छ होइन. वास्तवमा हुनुपर्ने चाहिँ एक्जिक्युटिभको जहाँ निवास हो त्यहीँ अफिस भयो भने यस्ता विवादहरू भविष्यमा चाहिँ नहोला.
फेरि अहिले अहिले पनि त्यस्तो छ नि. अब नेपालको संविधानले परिकल्पना के गर्यो भन्दाखेरि जो संसदीय दलको नेता हुन्छ हेड हुन्छ त्यही प्राइम मिनिस्टर भन्ने हो. प्राइम मिनिस्टर एक्जिक्युटिभ राइट पनि उसले प्रयोग गर्छ. अब बिरामी हुन्छ भने ऊ बिरामी भएको ठाउँमा चाहिँ घर पत्रकार सम्मेलन गर्नु या कुनै चाहिँ पोस्ट गर्नु भन्ने कुरो.
र अर्को चाहिँ अर्को सानो स्पष्टीकरण दिन्छु. देशभरिका आफू निकटकालाई भेटिएको भन्ने पनि हामी विभिन्न श्रृङ्खलामा व्यावसायिक पत्रकारिताको क्षेत्रमा नाम चलेका सम्पादकहरूसँग, विदेशी मिडियाका साथीहरूसँग, अरू विभिन्नसँग, स्तम्भकारहरूसँग, अनेकसँग यी भेटघाटका त विभिन्न श्रृङ्खला चलाउँछौँ. र तपाईँलाई चाहिँ के भन्न चाहन्छु भने सङ्क्रमणकालबाट गुज्रिरहेको नेकपाको एउटा विङ चाहिँ एकताबद्ध भएको अवसरमा त्यो कार्यक्रम आयोजना गरिएको थियो. त्यो चाहिँ नियमित सधैँ त्यस्तो हुने होइन.
अब टुङ्गाइरहँदा सूचना प्रविधि विधेयक कुन रूपमा अगाडि आउला? सूर्यजीबाट सुरु गर्छु क्रमशः.
विधेयकका त्यस्ता प्रश्न उठ्ने नै, धेरै प्रश्न उठ्ने र भोलि त्यो ऐन बनिसक्दा, प्रमाणीकरण भइसक्दा व्यत्यास पर्ने खालका कुनै चिजहरू छन् भने ती चिजहरू सच्याउने कुरामा मलाई लाग्छ मन्त्रीज्यू पनि त्यसमा नकारात्मक हुनुहुन्न, सरकारको पनि त्यसमा नकारात्मक कुरा छैन. राजनीतिक आग्रह र आफ्ना अडानहरूका सन्दर्भमा त त्यहाँ मतामत हुनसक्छ, नोट अफ डिसेन्ट हुनसक्छ, अल्पमत बहुमत हुनसक्छ, ती कुरा हुनसक्छन्. ती भोलि जनतामा लिएर जाने चुनावका एजेन्डा पनि बन्न सक्छन्. विधेयकलाई उन्नत बनाउने, विधेयकमा रहेका कमी कमजोरीहरू हटाउने, त्यसका भाषिक अस्पष्टता छन् भने भाषिक अस्पष्टता पनि हटाउने कुराहरूका निम्ति त मलाई लाग्छ सरकार सम्बन्धित मन्त्रीज्यू यसमा नकारात्मक हुनुहुन्छ भन्ने लाग्दैन.
अब सूचना प्रविधि जुन विधेयक आएको छ यो राम्रै राम्रो बनाउ परिमार्जित गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ. यो संसदले गरोस् भन्ने पनि हो. किन भन्दाखेरि संविधानले दिएको विचार अभिव्यक्तिको स्वतन्त्रता या आम सञ्चार हकलाई चाहिँ मुनासिब प्रतिबन्ध लगाउन सक्छ. त्यो लगाउने गरी चाहिँ अहिले फुल हाउसले पारित गरोस् भन्ने मलाई लाग्छ. अब बेमुनासिब प्रतिबन्ध लगाउने गरी तरिकाले आउनु भएन. यदि आयो भने संविधानी इल्लास पनि सर्वोच्च अदालतमा छ, त्यो संविधान इल्लाहले बाजिएको हदसम्म, संविधानसँग बाजिएको हदसम्म त्यसलाई बदल गर्न सक्छ. मलाई अर्को कुरा कहाँ लाग्छ भन्दाखेरि जस्तो नियन्त्रक चाहिँ वास्तवमा आफ्नो कानुनले चाहिँ उसलाई उन्मत्त दिनुभन्दा त्यसलाई चाहिँ के छ भन्दाखेरि उसले अदालत त्यहाँ गठन हुन्छ, अदालत गठन हुँदाखेरि पनि न्यायिक मन प्रयोग गर्ने न्यायाधीश नै त्यहाँ हुनुपर्छ भन्ने मलाई लाग्छ. त्यहाँ एउटा शब्द के छ भन्दाखेरि एउटा अदालतमा काम गरिरहेको न्यायाधीश या काम गर्नलाई पूर्व ऊ चाहिँ न्यायाधीशको पूर्व शर्त पनि भनिरहेको छ, अर्को काम गरिरहेको, अर्को चाहिँ योग्यता पुगेको भनिरहेको छ. योग्यता भनेको 8 वर्ष कानुनको क्षेत्रमा काम गरेको भनिरहेको छ. काम गरेको 8 वर्ष पुगेको छ भने त्यो न्यायिक मन प्रयोग गर्न सक्छै सक्दैन भन्ने चाहिँ त्यो ख्याल गर्नुपर्ने हुन्छ. त्यस कारणले मलाई के लाग्छ भन्दाखेरि यदि स्वतन्त्रबाट लैजाइन्छ लगिन्छ भने पनि त्यो न्यायिक प्रयोग मन प्रयोग गर्न सक्ने त्यस्तो सक्षम योग्य चाहिँ न्यायाधीशकै हुनुपर्छ भन्ने मलाई लाग्छ. न्यायाधीशकै योग्यता पुगेको मात्रै होइन कि त्यो दक्ष र न्यायिक मन प्रयोग गर्ने हुनुभएको अदालत गठन गर्नु पऱ्यो. र नियन्त्रकले पनि आफू खुसी गर्नुभन्दा त्यसलाई कानुनले बलियो बनाउनुभन्दा कम्तीमा नै न्यायालयले अनुमति दिएपछि बल्ल अनुसन्धान गर्ने खालको र त्यसलाई चाहिँ अभियोजन गर्ने खालको त्यो चाहिँ भयो भने त्यो विचार अभि त्यो स्वतन्त्रतामा कुण्ठित हुन सक्दैन. होइन एकातर्फ नियन्त्रक छ उसले बेमुनासिब प्रतिबन्ध लगाउने गरी या हरेक कुरालाई उसले मुनासिब प्रतिबन्ध लगाउने कुरामा त कानुनले दिन सक्छ, तर उसले चाहिँ हस्तक्षेप गर्ने खालको या हरेक कुरालाई क्राइम भनेर उसलाई नियन्त्रण गर्ने खालको त्यो हुन भएन. नियन्त्रकलाई कम्ती नै अदालतले अनुमति दिएपछि त्यसले अनुसन्धान गर्न सक्ने र अदालतले अनुमति दिएपछि त्यही अनुसार मुद्दा चल्ने खालको चाहिँ हुनुपर्छ. जस्तो साइबर क्राइमको विद्युतीय कारोबार ऐन 2063 को तपाईँको दफा 47 चाहिँ धेरै मुद्दा आयो नि. अहिले जिल्ला अदालतमा धेरै मुद्दा आए, त्यसमा चाहिँ कुनै पनि साइबर क्राइम जे कुरामा पनि साइबर क्राइम भनेर लाग्दाखेरि मान्छेलाई प्राही माम भएको अवस्था छ. त्यो हुनु भएन. लोकतन्त्रमा विचार अभिव्यक्ति स्वतन्त्रता गर्दाखेरि जुन चाहिँ हामी सूचना प्रविधि मार्फत प्रयोग गर्छौँ त्यसलाई चाहिँ निर्वाध तरिकाले प्रयोग गर्न पाउने गरी कानुन बन्नुपर्छ भन्ने मलाई लाग्छ.
दाजी,
सूचना प्रविधि विधेयकको अब अहिले प्रतिनिधि सभामा त समितिको प्रतिवेदन अब फुल हाउसमा जाँदा फुल हाउसले नै एकचोटि यसमा विचार गरोस् कि यसमा सार्वजनिक बहस धेरै भयो, उठेका प्रश्नहरूको विषयमा फेरि एकचोटि समितिमा फर्काएर समितिले फेरि यसमा गम्भीरतम छलफलहरू गर्नुपर्ने आवश्यकताको लागि म ध्यानाकर्षण गराउँछु. दोस्रो कुरा त फेरि राष्ट्रिय सभा जान्छ, राष्ट्रिय सभा त्यसै पनि बुर्जुगहरूको सभा भनिन्छ, त्यसैले नै अपर हाउस राखिएको हो, त्यसले प्रतिनिधि सभामा बढी राजनीति भयो भने अपर हाउसले त्यसलाई चाहिँ एउटा विवेक पुर्याउँछ भन्ने हिसाबले पनि दोहोरो हाउस राखेको, त्यसको विधायन समितिमा पनि यी विषयवस्तुहरूमा छलफल होस् र संसदबाट पारित हुँदा राम्रो एउटा सूचना प्रविधिको प्रवर्धन गर्ने, सूचना प्रविधिको विकास गर्ने, सृजनात्मक तपाईँको यसको चाहिँ प्लेटफर्महरूमा इङ्गेज हुन चाहनेहरूलाई हौसला मिल्ने र आम जनतामा पनि डर त्रास र भयको एउटा वातावरण नहुने, अपराधजन्य कसुरहरूलाई पनि न्यायिक एउटा कानुनी राजमा हुने गरी कारवाही गर्ने लाइनमा चाहिँ यसमा सुधार पर्नेछ। त्यसमा पर्टिकुलरली कुरा आउँदाखेरि जस्तो अहिले हाम्रो वरिष्ठ अधिवक्ताज्यूले भने जस्तै जुन अदालतको एउटा परिकल्पना गरिएको छ साइबर कोर्ट, त्यसमा एकजना त जिल्ला अदालतको न्यायाधीशलाई तोकिन्छ तर दुईजना चाहिँ एक्जिक्युटिभले मन्त्रालयले आफूले तोकेका मान्छे राख्न सक्छ, दुईजना भए त बहुमत भयो, त्यस कारण त्यो अदालत चाहिँ इन्डिपेन्डेन्ट हुनु पऱ्यो, साइबरको सँग सम्बन्धित मुद्दाहरू नै अदालत निष्पक्ष र न्यायिक र त्यो स्वतन्त्र हुन सक्ने किसिमको यसको स्ट्रक्चरल चेन्ज ल्याउनुपर्छ। नियन्त्रकलाई बढी प्रशासनिक अधिकार दिएको छ, तपाईँले कुनै कुरा अनलाइनमा हाल्नुभयो एपी वानको अहिले युट्युब च्यानलमा तपाईँले हाल्नुभयो, नियन्त्रकले तपाईँलाई फोन गरेर त्यो कन्टेन्ट हटा भनेर भन्छ, त्यो भन्न नियन्त्रकलाई पाउनु हुँदैन, नियन्त्रकले के गर्नु पऱ्यो भने त्यो मुद्दा लिएर अदालत जानु पऱ्यो, अदालतबाट भन्नु पऱ्यो, जस्तो उदाहरणको लागि भिटेनको गीत हरायो नि पुलिसले, पुलिसले आदेश दिएर हटाउने होइन, पुलिसले के गर्नु पर्थ्यो, भिटेनको यो गीतले समाजमा समस्या आउँछ भनेर काठमाडौँ जिल्ला अदालतमा लगेर अनि जिल्ला न्यायाधीशबाट चाहिँ हेरेर यसले यो गीतले चाहिँ साँच्चीकै पुलिसले दाबी गरेअनुसार हिंसा हुन्छ कि हुँदैन, असङ्गति अराजकता आउँछ कि आउँदैन भनेर जाँचेर अन्तर आइसिसिपिआरका मापदण्डहरू अनुसार उसले मूल्याङ्कन गरेर ल यो गीतले चाहिँ सामाजिक नैतिकतालाई प्रतिकूल असर पर्छ हटाऊ भनेर भन्ने, त्यो रुल अफ ल भने त्यो त्यस किसिमको कुरा यो प्रक्रियागत कुराहरूमा सुनिश्चित हुनुपर्छ। र तपाईँको सोसल मिडिया भनेर जुन रिकग्नाइज गरिएको छ त्यो जरुरी छैन, इन्टरनेटमा आधारित सूचना प्रविधिमा आधारित विभिन्न इनोभेसनहरू भोलि आउन सक्छन्, विभिन्न प्लेटफर्महरू भोलि आउन सक्छन्, यहाँ क्लाउडको पनि कुराहरू छ तपाईँको, त्यसै गरी तपाईँको चाहिँ इमेल डोमेन नेमहरूको पनि कुराहरू छ, तपाईँले कस्तो डोमेन नेम पाउने कस्तो नपाउने भन्ने कुराहरू पनि छन्, ती कुराहरूमा नागरिकको सृजनशील अधिकारलाई प्रोत्साहन होस्, मुलुकले पनि यसबाट अर्थतन्त्रमा समृद्धि ल्याओस्, मुलुकमा पनि शान्ति सुव्यवस्था अमन चयन र नागरिकका अरू अधिकार चार पाँचवटा अधिकार खास गरी भेला हुन पाउने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयताको हकको हक, यस्ता केही मूलभूत कुराहरू छन्, न्यायको चाहिँ स्वच्छ न्याय पाउने हक, यी चार पाँचवटा मौलिक हकहरूलाई पनि यसले चाहिँ प्रतिकूल असर नपरोस् त्यसरी यसमा सुधार हुनुपर्ने आवश्यकता छ।
मैले अन्तिममा एउटा के भन्न खोजेको छु भने यसका व्यवस्थासँग कोही नागरिक डराउनु पर्ने भयभीत हुनुपर्ने हाम्रो विरुद्धमा यो कानुन बन्न लाग्यो भन्ने ढङ्गले आतङ्कित हुनुपर्ने जरुरी छैन, यो जनताले निर्वाचित गरेको सरकार हो, यो लोकतन्त्रका आधारभूत मान्यताहरूप्रति प्रतिबद्ध सरकार हो र यसले नागरिकका अधिकारहरूलाई, नागरिकका सृजनशीलतालाई, नागरिकका हकलाई, नागरिकको जीवनलाई व्यवस्थित गर्नका निम्ति सहजीकरण गर्छ, कुनै नियन्त्रण गर्दैन, यो कानुन पनि सहजीकरणका निम्ति हो र हामीले सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा भएको विकासलाई आज होइन भोलिको पुस्ताका लागि पनि त्यो व्यवस्थित गर्दै जाने प्रक्रियाको एउटा कडी हो, त्यसो भएर कुनै प्रकारका पनि भ्रममा नपरी यो विधेयकलाई हामीले आजको हाम्रो सामाजिक आवश्यकताको कानुनमा बदल्नका निम्ति अग्रसर हुनुपर्छ, यसलाई कुनै हिसाबले पनि भएको सृजना गर्ने माध्यमका रूपमा दुरुपयोग गर्नुहुन्न, गाली गलौज, अतिरञ्जना, डिस्टोर्सन लगायतका कुराहरू, यो चाहिँ पत्रकारितामा पनि देखा परेका विकृतिहरू हटाउनका निम्ति यसका कतिपय प्रबन्धहरूले प्रयोग गर्छन् भने त्यो प्रबन्ध गर्छन् भने प्रबन्ध गरिनुपर्छ, जसले राम्रो लेख्छन् जसले सदुपयोग गर्छन् ती कोही पनि डराउनु पर्दैन, दुरुपयोग हुने कुरा मात्रै अपराधजन्य कुराहरूलाई मात्र यसले नियन्त्रण गर्ने प्रबन्धहरू गर्नुपर्छ।
मलाई के लाग्छ भने सूचना प्रविधि अदालत भनिएको छ, अदालत भनिसके पछाडि न्यायिक मन प्रयोग गर्ने मान्छे नै हुनुपर्छ, न्यायिक मन भनेको न्यायाधीश नै हुनु पऱ्यो, अर्थात् बाहिर लाँदा पनि न्यायाधीश नै हुनु पऱ्यो, जस्तो ल नपढेको मान्छे चाहिँ गयो भने 3 वर्ष कैददेखि लिएर 5 लाख जरिमाना भनिएको छ, धेरै
15 लाखसम्म
भनौँ न 15 लाखसम्म चाहिँ भनिएको छ, त्यो भन्दाखेरि जुडिसियल माइन्ड प्रयोग गर्ने मान्छे भएन भने, एक्जिक्युटिभले चाहिँ नियुक्ति गर्ने मान्छे भयो भने त्यसले जुडिसियल माइन्ड प्रयोग गर्न सक्दैन, सरकारले जे निर्णय गर्छ त्यही निर्णयलाई चाहिँ उसले एजिटेट गर्छ, त्यसै कारणले अदालतको रूपमा विकसित हुनुपर्छ, जुडिसियल माइन्ड प्रयोग गर्ने न्यायाधीश नै हुनुपर्छ।
हस्, समय र संवादका लागि तिनैजनालाई
धन्यवाद।
आज हामीले सूचना प्रविधि विधेयकमा छलफल गऱ्यौँ, छलफलमा सहभागी हुँदै हुनुहुन्थ्यो हामीसँग नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारनाथ दाल त्यसैगरी वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवाली र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा।